ہے عبرت جہاں میں نگاہیں اٹھا تو یوں غفلت میں جیون نہ اپنا گوا تو.
الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. ناظرین آپ ملاحظہ کر رہے ہیں پروگرام سبق آموز خبریں اور آپ سب کو خوش آمدید کہتا ہوں. پیارے آقا صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا مجھ پر درود پاک پڑھو اللہ پاک تم پر رحمت بھیجے گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وصحبہ وسلم. ناظرین کرام دنیا میں ہر نیا دن ایک پیغام لیے نکلتا ہے. پیغام یہ ہے کہ فإنی غیر مقرر علیکم آبدا کہ میں آج کے بعد دوبارہ کبھی نہیں آؤں گا. ایک پیغام جو کہ ہر دن ہمیں دیتا ہے. اس پیغام کے ذریعے سے ہمیں اپنی ڈائریکشن کو درست کرنا ہے. رونما ہونے والے واقعات کو دیکھ کر بدلتے ہوئے حالات کو دیکھ کر اور تبدیل ہوتی ہوئی ہوا اور فضا کو دیکھ کر ہمیں اپنی ڈائریکشن کو درست کرنا ہے. شاعر مشرق کہتے ہیں کہ کھول آنکھ زمیں دیکھ فلک دیکھ فضا دیکھ مشرق سے ابھرتے ہوئے سورج کو ذرا دیکھ دیکھیں گے تجھے دور سے گردوں کے ستارے ناپید تیری بحر تخیل کے کنارے پہنچیں گے فلک تک تیری آہوں کے شرارے زمیں دیکھ فلک دیکھ فضا دیکھ مشرق سے ابھرتے ہوئے سورج کو ذرا دیکھ. اللہ پاک ہمیں عبرت والی نگاہ عطا فرمائے. ناظرین اکرام آپ دیکھ رہے ہیں پروگرام سبق آموز خبریں اور ہمارے ساتھ اسٹوڈیو میں تشریف فرما ہے مرکزی مجلس شورا کے نگران مولانا حاجی محمد عمران اتاری صاحب. حضور کیسے ہیں آپ؟ ٹھیک ہیں؟ خیریت سے ہیں؟
الحمدللہ رب العالمین علی کل حال.
ماشاءاللہ ادحک اللہ سنہ کا سیدی. اللہ پاک آپ کو شاد و آباد رکھے. ناظرین اکرام آج کا پروگرام کن خبروں پر مشتمل ہوگا؟ آئیے ابتدان ہیڈ لائنز ملاحظہ کرتے ہیں.
نوجوان جو کسی نہ کسی نشے میں ملوث ہیں انہوں نے ذہنی تناؤ کو منشیات استعمال کرنے کی سب سے بڑی وجہ قرار دیا ہے. ڈیفنس کے علاقے میں واردات کر کے بھاگنے والا ڈاکو ٹرک کی زد میں آ کر ہلاک ہو گیا. جہاں دلہا دلہن شادی کی پہلی رات کمرے میں گیس بھر جانے کے باعث ہلاک ہو گئے. کاسمیٹک سرجری کروانے سے اموات میں تیزی سے اضافہ ہوا ہے.
ناظرین اکرام آپ نے ہیڈ لائنز ملاحظہ کی. سب سے پہلے جس خبر کو شامل کرنا چاہ رہا ہوں یہ بدین سے ہے اور کمرے میں گیس بھر جانے کے باعث دلہا دلہن پہلی رات ہی ہلاک ہو گئے ہیں. کیا تفصیلات ہیں؟ آئیے ملاحظہ کرتے ہیں.
کمرے میں گیس بھر جانے کے باعث دلہا دلہن پہلی رات ہی ہلاک. یہ افسوسناک واقعہ سندھ کے علاقے بدین میں پیش آیا. جہاں دلہا دلہن شادی کی پہلی رات کمرے میں گیس بھر جانے کے باعث ہلاک ہو گئے. تفصیلات کے مطابق دونوں کی ہلاکت واش روم میں موجود گیزر سے لیک ہونے والی گیس کے باعث ہوئی. کمرے سے ملحقہ واش روم میں گیزر سے گیس لیک ہو رہی تھی جو بعد میں کمرے میں بھر گئی اور 28 سالہ دلہے اور 25 سالہ دلہن کی موت کا سبب بن گئی. دونوں کو اسپتال منتقل کیا گیا جہاں ان کی ہلاکت کی وجہ دم گھٹنا سامنے آئی.
اللہ اکبر. حضور آپ نے خبر ملاحظہ فرمائی ہے کیا ارشاد فرمائیں؟
اللہ پاک خیر فرمائے اور کہ یہ مسلمان ہیں تو ان کے لیے دعائے مغفرت کرنی چاہیے. اللہ پاک ان کی بے حساب بخشش کرے.
آمین یا رب.
اور یقیناً یہ ایک خالی مطلب یوں سب کہہ سکتے ہیں کہ پورے اللہ کے محلے کے لیے ایک صدمہ دینے والی خبر ہوتی ہے کہ شادی کی رات یعنی یوں سمجھے کہ ہر طرف خوشیاں خوشیاں اور صبح جیسے کہ پتہ چلا ہوگا تو وہ خوشی غم میں والدین عزیز دوست احباب رشتہ دار اہل محلہ سب کے سب جیسے کہ ایک طرح سے سوگوار ہو جاتے ہیں اس طرح کی خبریں جب آتی ہیں. اور بالکل سمجھے کہ خوشی کے ساتھ ایک انتہائی ویری مطلب کہ غم کا ایک سلسلہ شروع ہو جاتا ہے. اور یہ ہے کہ اللہ پاک سارے سوگواروں کو بھی صبر عطا فرمائے. ایسی جب خبر عموماً اخبار میں آتی ہے یا ایسی خبریں زیادہ تر جیسے اللہ کے محلے پتہ چلتی ہیں تو اس پہ ڈیفینیٹلی کافی تبصرے ہوتے ہوں گے. لیکن اس کا سب سے پہلا جو ایک تاثر ہے وہ تو یہ ہے کہ کیا خوشی ہو دل کو چند زیست سے سن لگا کر کان آخر موت ہے. کہ ایسے مطلب زندگی کے ان چند دنوں سے کیا خوشی بندہ حاصل کرے کہ جہاں موت ہے, اور کس طرح مطلب کہ خوشیوں کا ایک اچھا خاصا ایک معاملہ ہوتا ہے فوراً غم میں بدل جاتا ہے, وہ بھی موت. یہ جو ڈسکشن ہے یہ ڈسکشن ڈیفینیٹلی آپس کی ہماری ہونی چاہیے کہ ایک کس طرح موت آ جاتی ہے, اور بڑی بڑی پلاننگ دھری کی دھری رہ جاتی ہیں. آگاہ اپنی موت سے کوئی بشر نہیں, سامان 100 برس کا ہے بلکہ خبر نہیں. بعض لوگ اس طرح کے موضوعات کو اتنا پسند نہیں کرتے, بدقسمتی کے ساتھ موت کی بات ہم کی جائے, اس پر اور تبصرے یقیناً بنتے ہیں, بعض چیزیں ہوتی ہیں انشاءاللہ ہم اس کو اپنی گفتگو میں لیں گے. لیکن موت کو یاد کرنا چاہیے. خود حدیث میں ہے کہ لذتوں کو ختم کر دینے والی موت کو کثرت سے یاد کرو. تو موت کو کثرت سے یاد کرنے کی حدیث میں ترغیب موجود ہے, قرآن میں موت کا ذکر موجود ہے. کوئی جان نہیں جس کو موت کا ذائقہ نہ چکھے, ٹھیک ہے. کل نفس ذائقۃ الموت, اور یہ بچپن سے سنتے ہی چلے آ رہے ہیں. اور اس کے علاوہ جو دن میں 20 بار موت کو یاد کرتا ہے, جب مرتا ہے تو اللہ اسے شہادت کا رتبہ عطا فرماتا ہے. موت نصیحت کے لیے کافی ہے جو دلہا دلہن ہوتے ہیں, کیونکہ اصل میں یہ ایک وقت ہوتا ہے انتہائی غفلت کا, ایک عجیب و غریب کیفیت ہوتی ہے. یعنی اگر میں کہوں کہ اچھا خاصا نمازی بھی شادی کے دن فجر قضا کر دیتا ہے, عشاء قضا کر دیتا ہو, تو کوئی تعجب نہیں ہے. عورت بھی اسی طرح کی کوئی کیفیت بیان لیتی ہے. لیکن یہ سب ہمارے لیے سیکھنے سمجھنے کے لیے ہیں, سبق بھی ہے, عبرت بھی ہے, اور کافی لیسن ہے اس کے اندر. تو غفلت نہیں کرنی چاہیے, اپنی نمازیں اپنی عبادت کو سامنے رکھنا چاہیے کہ سالی یہ نہیں, یہ تو چلو شادی شدہ جو رہا تھا اس لیے ہمیں زیادہ فیلنگ آتی ہے کہ اوہو بیچارے کی پہلی رات تھی, اور مطلب ایک ہی دن ہوا تھا, ابھی شروع ہی ہوا تھا کہ یہ سفر اپنا اختتام کو پہنچا. لیکن ظاہر ہے کہ کسی کے ساتھ بھی یہ واقعہ ہو سکتا ہے, تو جب بھی سوئیں اللہ پاک کی بارگاہ میں توبہ کر کے سوئیں, اور احتیاطی توبہ ہوتی ہے, احتیاطی تجدید ایمان, یا اللہ اگر مجھ سے کوئی کفر ہو گیا ہو تو اسے توبہ کرتا ہوں, لا الہ الا اللہ محمد رسول اللہ صلی اللہ علیہ وسلم, یا اللہ میرے سارے گناہ معاف فرما, 2-4 کلمات کہہ کر سو جائے, اور جب سوئے تو آخری کلام اس کا سورہ کافرون ہو, اللہ پاک نے چاہ تو ایمان کی سلامتی بھی نصیب ہو جائے گی. تو کہتے ہیں سونے والے رب کو سجدہ کر کے سو, کیا خبر اٹھے نہ اٹھے صبح کو, کیا خبر تیری صبح ہو نہیں, کہیں صبح کو تو ہو نہ زیر زمیں. تھوڑا الفاظ آگے پیچھے ہو گئے ہوں گے, لیکن یہ کہ یہ خبر جیسے مجھ تک پہنچی تو ایک ذہن میں یہ باتیں آتی ہیں, موت 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 موت. تو شادی میں چونکہ بڑا غفلت کا ماحول ہوتا ہے, یہ کہیں دیوار گر گئی دلہن کے اوپر, کہیں فائرنگ ہوئی تو دولہا انتقال کر گیا, تو کہیں کچھ ہو گیا, کہیں پوری پوری بارات سے بھری ہوئی بس کھائے میں گر گئی, دلہن بھی گئی دولہا بھی گیا. تو اس طرح کے واقعات آپ بھی سنتے, میں بھی سنتا ہوں. تو ایسے خوشی کے موقع پر ہمیں غفلت نہیں کریں, موت کا وقت آ گئے لیکن غفلت میں کیوں آئیں, گناہوں میں کیوں آئیں. موت آئے تو اللہ پاک کی رضا والے کام کرتے کرتے موت آئے, ہم وہی کوشش کریں. تو ایک تو یہ کہ اس واقعے سے ہمیں موت کو یاد کرنا چاہیے کہ کس طرح موت آ جاتی ہے. دوسرا یہ کہ اب ہم چلتے ہیں ایک اور پہلو کی طرف, کہ اب چونکہ گیزر ایک تو ہوتا ہے ہیٹر تو چلو سردی میں, لیکن گیزر نارملی طور پر ہمارے یہاں یوز ہوتے رہتے ہیں. تو اب یہ گیزر باتھ روم میں جو خبر سے پتہ چلتا ہے کہ گیزر باتھ روم میں تھا اور وہاں سے گیس لیک ہو گئی. نارملی جو گیزر ہے نا وہ گھر کی جو سراؤنڈنگ ہے, گھر کا جو ایریا عموماً اس سے باہر ہوتے ہیں. تو ایک تو یہ ایک احتیاطی پہلو ہے کہ اس طرح کا مطلب کہ کر لیا جائے کہ گیزر آپ کی سراؤنڈنگ سے باہر ہو, یعنی یہ اس طرح کی چیزیں کمرے کے اندر اس کا ایکسس اگر نہ ہو, ان کی چیزیں کمرے کے اندر نہ آتی ہوں تو دیکھ لیا جائے. تو ایک تو یہ ہے. دوسرا یہ کہ ہم کہتے ہیں غلام یاسین بھائی جو تھے لاسٹ ٹائم بھی جو ہمارے ساتھ, آپ کو یاد ہوگا لائن کٹ رہی تھی تو میں نے آج ان کو عرض کی تھی, ہمارے اسلام بھائی کو اگر ہو سکے تو وہ ہمارے ساتھ وابستہ ہو جائیں,
لائیو موجود
ہیں. ان سے فائر
آفیسر غلام یاسین,
تو ان کو یہ ایکسپرٹ ہیں. تو میں صرف ان سے یہ عرض کروں گا کہ غلام یاسین بھائی, آپ سن رہے ہیں میری آواز؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
آپ کا آنے کا بہت بہت شکریہ. آپ نے یہ خبر آپ تک پہنچی ہوگی. اچھا, میں صرف آپ سے یہ درخواست کروں گا کہ اب یہ ارشاد فرمائے کہ خدا نہ خواستہ, اللہ نہ کرے, کوئی ایسا واقعہ ہو جاتا ہے تو اب یہ کہ گھٹن سے انتقال ہو جاتا, تو ایک تو فیلنگ کیا ہونی چاہیے کہ ایسے موقع پر بندہ کیا کرے, اور اگر خدا نہ خواستہ اس موقع پر خدا نہ آگ لگ جائے اور بعض اوقات گیس کمرے میں بھر جاتی ہے اور کوئی ماچس جلاتا ہے, سگریٹ کے بھی لوگ عادی ہوتے ہیں بدقسمتی کے ساتھ, ایسا کچھ ہوتا تو فرسٹ ایڈ کیا ہونا چاہیے, اور اس میں آپ گیزر کے تعلق سے, اس کی گیس لیکیج کے تعلق سے, کیونکہ گیزر کا جو گیس لیک ہو جاتا ہے تو نارملی تو یہ ہوتا ہے کہ اس کا جو برنل ہوتا ہے, جو مجھے تھوڑی بہت اس کے بارے میں معلومات ہے, کہ اگر چولہا بند ہو جائے تو گیس کی جو سپلائی وہ بھی رک جاتی ہے, کیونکہ جنرلی تو جیسے کہ گیس چلی جاتی ہے ہمارے تو چولہا بند ہو جاتا ہے, جب گیس آتی ہے تو گیس آتی ہے وہ شروع نہیں ہو جاتا, پھر اس کو باقاعدہ گیزر کو چلانا پڑتا ہے, اس کا پورا ایک سسٹم بنا ہوا ہوتا ہے, سرکٹ بنا ہوا ہوتا ہے. تو اس تعلق سے آپ کو اگر کچھ ایکسپیرینس ہے تو اگر آپ مدنی چینل کے ناظرین تک ہمارے عاشقانہ رسول تک بات پہنچائیں تو ہو سکتا ہے کہ گھروں میں بیٹھے ہوئے ہوں کو بھی کافی فوائد حاصل ہوں.
جی سر, میں کچھ چیزیں آپ کے بات عرض کروں گا اس حوالے سے, کیونکہ یہ میری فیلڈ بھی یہی کہ فائنانس کیسے ہوا کرتے ہیں, تو اس طرح کے کئی واقعات رونما ہو چکے ہیں, اور آج کل جیسے گیس شارٹیج کی تقریباً شکایت چل رہی ہیں تو تقریباً عوام نے گیس سلینڈر استعمال کرنا شروع کیے ہیں مجبوری کے طور پر, تو اس میں بھی اس طرح کے چند ایک واقعات رونما ہو چکے ہیں, گیس سلینڈر کے استعمال کے بعد انہوں نے چولہا بند کر دیا اور کہیں سے گیس لیک ہوئی تھی, اور لیک ہونے کی وجہ سے پھر گھر گیس بھرے تھے, اور اچانک جب کیا نام ہے انہوں نے کسی بھی کام کے لیے,
غلام یاسین بھائی ڈراپ ان کی کال ہم ہو چکی ہے, بہرحال بات چل رہی تھی, انشاءاللہ ناظرین کچھ دیر میں دوبارہ ان سے رابطہ بحال ہونے کی صورت میں بات چیت کرتے ہیں اور مزید اس پر معلومات بھی لیتے ہیں. حضور, یہ حادثات کا اس طرح سے ہونا, ابتدائی جو معاملات میں اس طرح سے گیس کی بیسک جو چیزیں ہیں جن کا ہر ایک ناظر کو ہمارے خیال رکھنا چاہیے, وہ کیا ہو سکتی ہیں, جیسے ان کا بے احتیاطی بھی کہہ سکتے ہیں یا کچھ اور بھی لیکیج کا کوئی ایشو تھا؟
دیکھیے سب بنیادی بات تو یہ ہے کہ ہوتا وہی ہے جو اللہ کو منظور ہوتا ہے, وہی ہوا جو اللہ تعالیٰ کو منظور تھا.
ٹھیک
ہے. دوسرا یہ کہ جو احتیاطی تدابیر جو لاسٹ ٹائم بھی کچھ انہوں نے بیان کی تھی, پائپ کا اصل میں ہمارے یہاں کچھ مسئلہ جو لاسٹ پروگرام میں میں نے عرض کی تھی کہ پیسے بچانے کے لیے بھی بعض اوقات چیزیں کی جاتی ہیں, وہاں ایسا ہی ہوا ہو یہ ضروری نہیں ہوتا.
صحیح ہے,
لیکن جنرلی طور پر بات کر رہا ہوں, پیسے بچانے کے لیے چیز کی جاتی ہیں, ایک سستی چیز لی جاتی ہے, اکوپمنٹ اس کا سستا ہوتا ہے, مشین اس کی سستی ہوتی ہے.
صحیح.
اس کی جو پائپ لائن ہوتی ہے وہ سستی ہوتی ہے. اچھا, کمزور لوگوں کے ساتھ, نا تجربے کا لوگوں کے ساتھ کام کروایا جاتا ہے. اب یہ شادی والا گھر ہے نا, اس پہ تعلق سے میں ایک مشورہ دوں گا, اس شادی والے گھر کا یہ ہوتا ہے کہ چیزیں پوری نہیں ہوئی ہوئی ہوتی. اب فار ایگزامپل کہ کسی کی شادی ہو رہی ہے,
صحیح,
اب اس کے مطلب کہ باتھ روم کا کام باقی ہے, اس کے گیزر کا کام باقی ہے, بولا یار آج رک سکتی ہے, آج شادی ہے تو ابھی ابھی کرو, پھر بعد میں تھوڑی کر سکیں گے, فیملی آ جائے گی, گھر آباد ہو جائے گا, عورت گھر میں آ جائے گی تو یہ ہو جائے گا, تو تاثر بھی اچھا نہیں پڑے گا, اور جس کو تس کو بلا کر پھر گیزر لگوا لیا, جس کو تس کو بلا کر پھر اے سی لگوا لیا, جیسے جیسے زبردستی کر کے کوئی ہلکی پھلکی فٹنگ کر کے کوئی ہیٹر لگوا لیا. اب یہ کام اگر تھوڑا پہلے ہو جائیں, مطلب شادی شدہ گھر میں بھی اس طرح کا ہوتا ہے, شفٹنگ ہو رہی ہے یا شادی شدہ گھر ہے, کوئی بھی اس طرح کی چیزیں ہوتی ہیں نا, ارجنٹ آفس شفٹنگ ہوتی ہے, تو اس کو اس دن جو پورا کام کروانے کے لیے جو سر دھر کی بازی لگائی جاتی ہے نا, اس میں کئی کام کمزور پڑ جاتے ہیں. پنکھا کمزور لگا, اللہ نہ کرے گر جائے گا, گیزر کمزور لگا, اللہ نہ کرے پھٹ جائے گا, ہیٹر کمزور لگا, اللہ نہ کرے نقصان ہو جائے گا. اچھا, اس کے علاوہ اور فٹنگ کے کام ہو جاتے ہیں, وہ اس پہ بھی پرابلم ہو سکتا ہے, تو یوں مطلب کہ کئی چیزیں کمزور ہو جاتی ہیں. تو اگر یہ سارے کام ایڈوانس میں ہو جائیں, پہلے ہو جائیں, اور ہو سکتا ہے کہ اس سے بچت ہو جائے,
حالات ہوئی نا اللہ پاک,
تو برنل چیک کر لیا جائے, لائن چیک کر لی جائے, پائپ چیک کر لیا جائے, اس کی جو کی ہوتی ہے, چابی ہوتی ہے جسے گیس بند ہوتی ہے کھلتی ہے, وہ چیک کر لیا جائے. جیسے بھی ہمارے اسلام بھائی نے بتایا کہ چولہے کا ساتھ بہت انہوں نے بہترین توجہ دلائی کہ ابھی ہمارے یہاں بھی پہلے تو گیس لائن کے ذریعے آتی تھی, اب یہ سلینڈر کے ذریعے آتی ہے, تو ایل پی جی شاید اس کو کہتے ہیں, تو اس کے ذریعے آتی, تو اب ہمارے یہاں پرابلم یہ میرے پیارے ناظرین, ہم چیز لے لیتے ہیں لیکن اس کا استعمال نہیں کر پاتے, یہ پتہ ہی نہیں ہوتا, یا یہ تربیت ہمارے یہاں ویک ہے. میں کافی چیز پہ غور کرتا ہوں, ہمارے یہاں اگر کوئی چیز دی جائے تو اس کا باقاعدہ طریقہ کار بتا دیا جائے, اور طریقہ کار بعض اوقات کیٹلاگ میں لکھا بھی ہوتا ہے لیکن ہم نہیں پڑھتے. ہم نے کارٹن کھولا, کیٹلاگ وہاں ڈالا, پرچہ وہاں ڈالا, ہمیں پتہ ہی نہیں کہ اس کا یوز کیا کرنا ہے, اس کی احتیاطیں کیا ہیں. سم ٹائم چیزیں باقاعدہ ان رائٹنگ میں ہمارے پاس موجود ہوتی ہیں. اب چونکہ سلنڈر کا اس وقت ہمارا ذکر ہو چکا, گیس سلنڈر کا, دنیا میں گیس سلنڈر کا استعمال ہے, لیکن کئی ملک میں اب گیس سلنڈر نہیں استعمال کیا جاتا, وہاں الیکٹرانک چولہے استعمال کیے جاتے ہیں, وہ الیکٹریکل ہوتے ہیں. اب وہاں الیکٹرک چونکہ سستی ہوتی ہے تو وہ الیکٹرانک چولہا جو ہوتا ہے وہ افورڈ کر لیتے ہیں, لیکن چونکہ ہمارے یہاں بجلی بہت مہنگی ہے تو الیکٹرانک چولہا جو وہ ہمارے یہاں استعمال نہیں ہوتا. اب تو الیکٹرانک گیزر بھی آ گئے, گیزر بھی الیکٹرانک آ گئے, ایون کہ سولر کے ساتھ بھی گیزر آ چکے. یہ بھی میں آپ کو بتا, یہ انفارمیشن دے رہا ہوں, سولر کے ساتھ بھی گیزر ہے, الیکٹریکل بھی گیزر ہے, اور گیس کے ساتھ بھی گیزر ہے. اور اگر میں غلطی نہیں کہ تو شاید یہ 3-in-1 بھی ایک اس کا مطلب کہ بنتا ہوگا. چیک کر لیجئے کہ کیا کرنا ہے, لیکن جو بھی لیں اس کے ساتھ جو اس کی بے احتیاطیاں ایسی کیا ہو سکتی ہیں جس سے ہمیں نقصان پہنچے, کائنڈلی وہ ضرور سیکھ لیا کریں.
اللہ پاک رحمت کی نظر فرمائے, اور احتیاط کریں گے تو انشاءاللہ حادثات سے جو ہے وہ آپ محفوظ رہیں گے. لائیو کال پر ہمارے ساتھ غلام یاسین بھائی ہیں. غلام یاسین بھائی, آواز آ رہی ہے آپ کو میری؟
جی آ رہی ہے. بس
جی آپ کنٹینیو کیجئے بات.
جس طرح کی بات چل رہی تھی سیفٹی کے حوالے سے کہ اس وقت گیس سلینڈر کا استعمال بہت زیادہ ہوا ہے گیس شارٹیج کے حوالے سے, تو اس طرح کے واقعات بھی رونما ہو رہے ہیں, اور وہ واقعات جو ہو رہے ہیں وہ ہماری لاپرواہی بے احتیاطی کی وجہ سے ہی رونما ہو رہے ہیں اس طرح کے واقعات. تو گیس سلینڈر کا استعمال جب بھی کیا جائے تو اس کے لیے احتیاط یہ ہے کہ جب آپ اپنے کھانا پکانے سے یا دیگر جو امور آپ کے ہیں اس سے فارغ ہو جائیں تو پہلی فرصت میں آپ گیس کی جو نوٹ ہوگا بھی بند کر دیں, اور سلینڈر سے جو آئے گا اس کا مین وال ہے اس کو بھی فل طور پر آپ بند کر دیں. یہ احتیاط ہے اس کی, اور خاص کر کے رات کے وقت میں جب بھی آپ سوئیں, سونے کا ٹائم ہو آپ کا, تو آپ یہ تمام گیس کے آلات اور الیکٹرک کے آلات, وہ جو کیا نام ہے خطرے کا باعث بن سکتے ہیں, ان کو فل طور پر بند کر کے سوئے کریں. ابھی اس طرح کے واقعات ابھی میں پچھلے ہفتے ہی ایک حادثہ ہوا ہے, گھر میں خاتون تھیں کہ جو واش روم میں گئیں فریش ہونے کے لیے, تو انہوں نے واش روم کے اندر ہی گیس کا جو اپنا جو گیزر ہے وہ لگا ہوا تھا, تو گیس کا جو چولہا ہے وہ چلتے چلتے ایک دم بند ہوا اور گیس اس کی لیکیج ہو گئی, اور اس کی گیس واش وہ خاتون اسی پر فوری طور پر بے ہوش ہوئی, اور بے ہوش ہو کر وہ زمین پر گر گئی, تو جو گرم پانی گیزر سے آ رہا تھا وہ مسلسل ان کے جسم پر گرتا رہا, اور اس گرم پانی گرنے سے ان کا جسم بھی جھلس گیا, اور اسی دوران ان خاتون کو اٹیک بھی ہوا, اور وہ اس وقت ہاسپٹل میں ہیں, زیر علاج ہیں, اور سیریس کنڈیشن ان کی. تو سب سے بہتر طریقہ یہ ہے کہ جب بھی گیس ہیٹر وغیرہ یا اپنا گیس کے گیزر استعمال کیے جائیں تو گھر کے جو وہ ایریا جو اوپن ایریا ہے اس ایریا میں لگائے جائیں, کہ خدا نہ خواستہ اگر اس کی گیس بند ہو جاتی ہے, چولہا بند ہو جاتا ہے, گیزر بند ہو جاتا ہے, اور اس کا گیس کا جو اخراج ہے وہ باہر اوپن ایریا میں ہوگا, کہ جس کی وجہ سے کسی قسم کا خطرہ رونما نہیں ہو سکتا, نہ کوئی بے ہوشی ہوگی, نہ کچھ خطرات ہوں گے. تو اس طرح کے واش روم کے کئی واقعات رونما ہو چکے ہیں کہ واش روم میں باقاعدہ ایک اور بھی کیس آیا تھا کہ جس میں ایک نئی دلہن تھی, وہ واش روم گئیں اور وہاں پر انہوں نے وہی گیس کا چولہا اپنا واش روم استعمال کرنے کے لیے آن کیا گیزر, اور گیزر آن کرنے کے بعد اسی طرح گیس بند ہوئی, گیس شارٹیج تھی, گیس بند ہوئی اور گیس جو تھی وہ لیکیج ہونا شروع ہو گئی, اور انہیں کی آن دی اسپاٹ وہاں پہ انتقال ہو گیا. تو بہتر طریقہ یہی ہے کہ جب بھی ہم کوئی چیز استعمال کریں تو اس کو پہلے سیفٹی کو مد نظر رکھتے ہوئے کام کیا جائے, اور اس طرح کے جو واقعات ہیں گھروں میں گیس بھر جانا اور بلاسٹ ہو جانا, پتہ نہیں چلتا کہ ہوا کیا تھا, اور اصل وجہ یہی ہوتی ہے کہ ہم لاپرواہی کی بنا کے اوپر گیس کے استعمال کو کر رہے ہوتے ہیں اور سیفٹی کو مد نظر نہیں رکھتے, تو اس وجہ سے یہ واقعات ہوتے ہیں. اور اس شہر کراچی میں بھی, اس کے علاوہ دوسرے شہروں میں بھی اس طرح واقعات رونما ہو چکے ہیں کہ جس کی وجہ سے گیس بھر جانے سے, اور اچانک انہوں نے جب ماچس اسٹارٹ کی چولہے جلانے کے لیے تو اسی وقت بلاسٹ ہو گیا, کیونکہ گیس رات کو اوپن تھی یا پائپ اس کا لیک تھا, پائپ پرانا ہو چکا تھا, انہوں نے احتیاط نہیں کری, اور اس کی وجہ سے وہ جو پائپ تھا چڑھک گیا کڑک ہو کر, اور گیس کی لیکیج وہاں سے مسلسل جاری تھی, اور جب صبح کے ٹائم پہ انہوں نے چولہا جلانے کے لیے ایک ماچس کی تیلی آن کی या जो इलेक्ट्रिक कटर होता है, हीटर होता है, उसको ऑन किया, फौरी तौर पर ब्लास्ट हुआ और वहां पर मौजूद मौके पर जो भी अहले खाना थे वो शदीद झुलस गए और इस तरह के कई वाकया हो चुके हैं। तो हमें चाहिए कि हम जब भी इसको इस्तेमाल करें तो सबसे पहले सेफ्टी फर्स्ट है, क्योंकि सबसे कीमती हमारी जान है कि जिसको हमने बचाना है, अपने भी और अपने घर वालों की भी। तो इसको मद्देनजर काम किया जाए तो बेहतर रहेगा इंशाल्लाह।
बहुत बहुत शुक्रिया गुलाम यासीन भाई, माशाल्लाह बहुत अच्छी रहनुमाई की इन्होंने, चंद चीज़ें हमें बयान की हैं। वो जब भी आप इसको यूज़ ख़त्म हो जाए तो मेन वॉल भी बंद करें, गैस की सप्लाई का और जो नॉर्मल इसकी जो की है उसको भी आप बंद रखें। इसी तरह वैसे भी अगर अगर हम हमारी जो शरई और शरीयत तो दीन की जो तालीम अगर वो देखें तो जब सो तो आग को बुझा कर सो, ये तुम्हारी दुश्मन है। तो ये भी है, ये आग लगने का इसमें अंदेशा है। और बाथरूम में गैस हीटर, इसके केसेस अब आप सुन ही रहे हैं कि ये क्या हो रहा है। अब ये यकीनन ये भी गैस गीजर, तो ये इस पर सहूलत है, मुझे पता है, मैंने देखे हैं ये, लेकिन या तो इस पर कंपनी का भी इश्यूज होगा, क्योंकि दुनिया में ये यूज़ हो रहे हैं, ऐसा नहीं कि नहीं हो रहे, लेकिन हमें जब केस पता चलते हैं, वाकई पता चलते हैं, तो उसके साथ फिर हमें ये पता चलना चाहिए कि इसकी वजूहत क्या हैं। तो दुनिया में ये इस्तेमाल हो रहा है और बाथरूम के अंदर ये गैस, क्योंकि लेकर आम तौर पर दुनिया भर में इलेक्ट्रॉनिक गीजर हैं जो बाथरूम में लगे होते हैं, लेकिन हमारे जहाँ इलेक्ट्रिक महंगी है वहाँ पर गैस के हीटर और गैस के गीजर ये इस्तेमाल किए जाते हैं। जो गैस गीजर बाथरूम में इस्तेमाल हो रहे हैं, आपने इनकी एक्सपर्ट व्यू भी सुना कि वो आउटसाइड घर के बाहर अगर बाथरूम में है तो फिर देख लें कि उसको किस अंदाज में होना चाहिए, इसका बड़ा टेक्निकली तौर पर उसको साउंड होना चाहिए। एक बाथरूम बंद है और अंदर से लॉक है, गैस भरेगा घबराहट हो जाएगी, खुदा ना खास्ता बंदा गिर गया, तो बहुत इसमें है। तो ये चीज़ें अल्लाह करे कि हम इसको समझने में, इसको सुनी अनसुनी ना करें, इसको मेरा ख्याल है इसको नोटिस मिले, अल्लाह ताला आपकी मेरी हिफाजत फरमाए, हमें यहाँ भी जलने से बचाए, दुनिया की आग से बचाए, अल्लाह पाक हमें जहन्नम की आग से भी बचाए, दुनिया में भी अल्लाह आफियत दे, अल्लाह पाक मरने मौत के वक्त भी और आगे के मामले भी अल्लाह पाक हमारे लिए आफियत का मामला फरमाए।
आमीन आमीन, अल्लाह पाक रहमत की नज़र फरमाए। ये ज़रूरी नहीं है कि नाज़रीन ये वाकया अगर किसी के साथ हुआ है तो हमारे साथ नहीं हो सकता, ये एहतियाती तदाबीर आप इख्तियार कीजिए। अल्लाह ने चाहा तो मुस्तकबिल में अगर कोई इस तरह की चीज़ होने वाली भी हुई तो उसे महफूज रहेंगे।
एक और फैमिलीज का जिक्र किया गुलाम यासीन भाई ने, मैं दुआ, हम दुआ भी करते हैं अल्लाह पाक उन सब पर अपनी खास रहमत फरमाए। और क्योंकि जलना जो है ना, जलना ये बहुत ख़तरनाक, मैं डॉक्टर से बात कर रहा था, एक जो बन वार्ड के डॉक्टर होते हैं जो, बल्कि इनसे भी मेरी बात हुई थी, इस तरह की बात हुई थी। यूँ तो दुनिया में तकलीफ तो तकलीफ ही होती है,
सही,
लेकिन ये बता दो तो जलने की जो तकलीफ है ना, जब बंदा जलता है तो गोया कि इसकी अंदर रूह तक तकलीफ जाती है, यानी पूरा अंदर तक जल रहा होता है। मैं बन वार्ड का मैंने विजिट किया है जहाँ जले हुए झुलसे हुए मरीज लाए जाते हैं और जो इनका ट्रीटमेंट होता है, अल्लाह पाक से आफियत का सवाल, अल्लाह पाक बस हर तरह से हमें आफियत आफियत और आफियत अता फरमाए।
आमीन आमीन या रब
जी,
अल्लाह पाक रहमत की नज़र फरमाए। एक और ख़बर की जानी बढ़ेंगे और कॉस्मेटिक सर्जरी की वजह से अमवात में इजाफा हो रहा है, इससे ताल्लुक, इस ताल्लुक से हमारे पास एक खबर है, तफसीलात क्या है मुलाहिज़ा कीजिए।
कॉस्मेटिक सर्जरी की वजह से अमवात में इजाफा। हालिया रिपोर्ट में इंकशाफ हुआ है कि कॉस्मेटिक सर्जरी करवाने से अमवात में तेजी से इजाफा हुआ है। लोग अपनी मौजूदा जिस्मानी साख से नाखुश होते हैं और एक आइडियल जिस्म के हुसूल के लिए जिस्म में मस्नूई तब्दीलियां करवाते हैं जो अमवात का भी बाइस बन रही है। लोग कॉस्मेटिक सर्जरी करवाने के लिए दूसरे ममालिक तक का सफर तक कर रहे हैं और कॉस्मेटिक सर्जरी के नुकसान की परवाह किए बगैर सिर्फ खूबसूरत जिस्म के हुसूल के लिए ऐसे मस्नूई तरीकों को अपना रहे हैं। रिपोर्ट में बताया गया है कि इन सर्जरियों के नतीजे में हतमी अमवात का लगाना मुश्किल है, मगर सिर्फ अमेरिका में 2009 से अब तक 93 अमवात रिकॉर्ड की जा चुकी हैं।
अल्लाहु अकबर अल्लाहु अकबर, 93 अमवात अभी तक रिकॉर्डेड हैं और जो रिकॉर्ड नहीं हजरत ये ना जाने कितनी होंगी।
क्या तो शायद हमारे सुनने वालों के लिए कॉस्मेटिक सर्जरी का वर्ड जो है ये इतना पुराना नहीं होगा, शायद ये नया वर्ड होगा और हो सकता है कि कुछ हमारे नाजिर, बल्कि एक तादाद शायद हमारे नाजिन को सोचे ये कॉस्मेटिक सर्जरी होती क्या है, थोड़ा बहुत इसमें चले बताया गया। तो इसको समझने के लिए हमारे पास जो डॉक्टर हैं उनका हमारे पास बाकायदा एक रिकॉर्ड, इसी खबर के तहत हमने उनकी रिकॉर्डिंग ली है ताकि एक एक्सपर्ट व्यू, एक मेडिकली तौर पर डॉक्टर के तौर पर एक व्यू और एक राय हमारे सामने आ जाए। آئیے پہلے ڈاکٹر صاحب کی رائے.
اس ڈاکٹر صاحب کی جانب بھی بڑھیں گے, لیکن امیر علیہ سنت کا ایک پیغام تشریف لائے حضور, امیر علیہ سنت کا پیغام جو جی سنائیے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سبق آموز خبریں مدنی چینل کا سلسلہ ابھی شروع ہوا تھا, اور پہلی خبر دولہا دلہن کے انتقال کی تھی. ایک ہی کمرے میں پہلی رات, اللہ اللہ, اگر اس میں بھی عبرت نہیں تو عبرت کس میں ہوگی. یہ شعر کسی کا یاد آ رہا تھا, یادداشت پر زور دے کر عرض کرتا ہوں. بولی اجل خلوت میں یہ دولہا دلہن سے وقت عیش, خلوت مانے تنہائی. بولی اجل خلوت میں یہ دولہا دلہن سے وقت عیش, ہے تمہیں بھی قبر کے گوشے میں سونا ایک دن. یہ شعر کا پورا مطلب سمجھو گے, یہ ہو گیا کیسے مواقع کے لیے جیسے یہ بولا گیا ہو. اللہ اکبر, یقین مانے بہت عبرت عبرت عبرت. اللہ پاک رحم کرے, آدمی ہر حال میں اللہ کو یاد رکھے, خوشیوں میں اتنا نہ پھولے کہ رب کو بھول جائے, اور غموں میں اتنا نڈھال نہ ہو کہ معاذ اللہ گلے شکوے کی نوبت آئے. ہر حال میں اللہ پاک کا شکر کرے, صبر کرے بندہ اور زندگی گزارے, اور ہر حال میں اللہ کی رضا پر راضی رہے, اور یہ ذہن بنائے رکھے کہ میں اپنے رب سے راضی ہوں. اللہ پاک کرم فرمائے. یہ دونوں اگر مجھے اب اس میں کوئی وضاحت نہیں تھی, مسلمان تھے تو اللہ پاک ان کی بے حساب مغفرت فرمائے, غریق رحمت فرمائے, ان کے خاندان کو صبر جمیل صبر جمیل پر اجر جزیل مرحمت فرمائے. صلو علی الحبیب صلی اللہ علی محمد. تو خوشی کے پھول لے گا کب تلک, تو یہاں زندہ رہے گا کب تلک.
کوئی گل باقی رہے گا نہ چمن رہ جائے گا, پر رسول اللہ کا دینِ حسن رہ جائے گا. ہم سفیرو باغ میں ہیں کوئی دم کا چہچہا, بلبلیں اڑ جائیں گی سونا چمن رہ جائے گا. اللہ کریم ہمیں ان خبروں سے عبرت حاصل کرنے کی توفیق عطا فرمائے, اور عبرت والی آنکھ بھی عطا فرمائے. بات کر رہے تھے ناظرین ہم کاسمیٹک سرجری کے تعلق سے, اور
میرے سنت کے اس موضوع پر جو بیانات ہیں نا وہ ضرور دیکھیے. میں آپ موقع کی مناسبت سے عرض کروں, ویران محل جی, مردے کے صدمے, مردے کی بے بسی, اس طرح کے اور بھی امیر رسول کے بیان ہیں, قبر کی پہلی رات, گلزار حبی مسجد. جب میں دعوت اسلامی کے دینی ماحول میں آیا نا تو گلزار حبی مسجد جو دعوت اسلامی کا اولین مرکز ہے جی, اس میں ہفتہ وار اجتماع ہوا کرتا تھا, دعوت اسلامی کے اجتماعات وہاں ہوتے تھے. وہ اور اس دور میں نا امیر رسول کے بیانات ہوتے تھے, جوانی, اس طرح کے واقعات, حادثے کے واقعات, نوجوان کی موت کے واقعات, یہ امیل سنت جمع کرتے تھے, اور اس کو سبق کے طور پر, عبرت کے طور پر آپ اپنے بیانات میں اس کو لیا کرتے تھے. اخبار میں خبریں آتی تھیں, بڑے دل دہلانے والے اور مطلب آئی اوپننگ بیان ہوا کرتے تھے, اور مطلب اس وقت ایک تعداد نوجوانوں کی نا, ہم بھی اسی طرح کے بیان سن کر دعوت اسلامی کے اندر آتے چلے گئے. اس وقت آئی واز 21 ایئر, میری 21 سال کی عمر تھی. تو ایک شعر امیر سنت اس وقت بڑا پڑھا کرتے تھے, ڈھل جائے گی یہ جوانی جس پہ تجھ کو ناز ہے, تو بجا لے چاہے جتنا چار دن کا ساز ہے. اور ایک شعر آپ اور بھی بیان کرتے تھے بیان کے دوران, اسی طرح کا شعر ہوتا تھا, ہوئے نامور بے نشاں کیسے کیسے, زمیں کھا گئی نوجوان کیسے کیسے. تو یہ ہم سب کے لیے اس میں سبق ہے, اور ایسی خبریں حادثات کی آتی رہتی ہیں, اخبار میں آپ بھی پڑھتے رہتے ہوں گے. اب تو اخبار بھی کیا, اب تو سوشل میڈیا ہے اور پوسٹیں آ جاتی ہیں اور اس طرح کی چیزیں وائرل ہو جاتی ہیں. تو اپنی موت کو یاد کریں, اور اس میں جو احتیاط کے طور پر جیسے ہم اپنے پرام میں لے کر آتے ہیں وہ لیں گے تو ان شاء اللہ تعالیٰ فائدہ ہوگا. سرجری, کاسمیٹک سرجری کی بات چل رہی تھی, اور کاسمیٹک سرجری کیا ہے اور لوگ یہ جو کیوں کرا رہے ہیں, اور اس کے متعلق ڈاکٹر کا ویو کیا ہے, آئیے ڈاکٹر صاحب کی رائے لکھتے ہیں, دیکھتے ہیں.
میرا نام ڈاکٹر محمد سلیم خان ہے, मैं मदनी हेल्थ केयर सेंटर में एज जनरल फिजिशियन काम कर रहा हूँ। कॉस्मेटिक सर्जरी का रुझान बहुत ज़्यादा हो गया है। कॉस्मेटिक सर्जरी कुछ केसेस में ज़रूरी होती है, जैसे बर्न हो गया, किसी एक्सीडेंट के बाद किसी ऑर्गन में कोई डिफॉर्मिटी आ गई, उसके लिए हम कॉस्मेटिक सर्जरी एडवाइस करते हैं। लेकिन अपने तौर पर लोगों ने डिसाइड कर लिया जी मेरे चेहरे पर लाइनें पड़ गई, उसमें इंजेक्शन फिल करा लूँ, मेरा पेट बड़ा हो गया तो उसको मैं छोटा करवा लूँ, किसी के सर पर बाल नहीं है तो वो किसी ऐसे अनऑथोराइज्ड पर्सन के पास पहुँच जाते हैं, फिर बाद में इन्फेक्शंस और ये सारी चीज़ें लेकर फिर रहे होते हैं। तो इसके लिए बेहतर एडवाइस ये है कि आप जब भी ऐसे प्रोसीजर का सोचें, पहले किसी अपने फैमिली फिजिशियन से या किसी बाएतमाद डॉक्टर से जहां आप ट्रीटमेंट लेते हैं उनसे पहले मशवरा कर लें। अपने तौर पर डिसाइड नहीं करें कि हमें ये प्रोसीजर कराना है, कि बहुत सारे कॉस्मेटिक सर्जरीज में चीज़ें आ गई, लोग वाइटनिंग की तरफ जा रहे हैं, चेहरे का रंग उन्होंने गोरा करना है, उसके लिए इंजेक्शन लगवा रहे हैं, उसके बाद लेज़र थेरेपी हो रही है। तो उसके लिए पहले आप सही तरह से मशवरा करें, और जब ज़रूरत है जब आप इस प्रोसीजर की तरफ जाएं। कॉस्मेटिक सर्जरी के बेशुमार नुकसान आते हैं, जिस जगह प्रोसीजर का कराते हैं वहाँ पर एक हमेशा के लिए लाइफ टाइम स्कार बन जाता है, निशान बन जाता है जो कभी ख़त्म नहीं होता। बाज़ औक़ात हम टेक्निक को सही तरह से नहीं करते तो वो जगह पैरालाइज भी हो सकती है, नर्व डैमेज हो जाता है, और एब्डोमिनल जो फैट्स को कम करवाने के लिए लाइपोसक्शन प्रोसीजर कहलाता है वो लोग अक्सर करवाते हैं, उसमें अगर इन एक्सपीरियंस सर्जन होगा तो आपके इंटरनल ऑर्गन्स को डैमेज भी कर सकता है। जिस तरह से ये लाइपोसक्शन है, कुछ बड़े प्रोसीजर्स होते हैं उनमें बेहोशी के लिए दवाएं इस्तेमाल की जाती हैं, अगर वो लोग एक्सपर्ट नहीं होंगे तो आपकी बेहोशी के बाद मल्टीपल प्रॉब्लम्स होती हैं, लंग का इन्फेक्शन हो सकता है और पैरालाइज भी हो सकते हैं उसमें। इसके अलावा राइनोप्लास्टी प्रोसीजर होता है, इसमें जो अक्सर लोग किसी की नाक मोटी होती है तो उसको पतला करवाते हैं, इसमें अगर हमने राइनोप्लास्टी किसी गलत तरीके से कर ली तो फिर उसमें भी फिर वो परमानेंट एक डिफॉर्मिटी आ जाती है। फेस लिफ्ट की भी कॉम्प्लिकेशन ये कि उसमें हम सर्जिकल प्रोसीजर करते हैं, उसमें हमारी नर्व्स डैमेज होने का अच्छा रहता है, तो उसमें हमारी इतनी बारीक बारीक नर्व्स होती हैं वो किसी वक्त डैमेज हो सकती हैं। आईलिड सर्जरी करते हैं लोग, क्योंकि आईलेट्स जो आंखों के पपोटे होते हैं ये नीचे की तरफ सर्जरी की जाती है, इंजेक्शंस लगाए जाते हैं, फिलिंग के इंजेक्शन लगाए जाते हैं। लिप्स की लोग सर्जरी करते हैं, किसी के लिप्स मोटे होते हैं, किसी के पतले होते हैं, तो उसमें वो फिलिंग कराते हैं। फिलर का फिर ये होता है कि जो फिलर कुछ अर्से के बाद अपनी जगह पर खुद एक कॉम्प्लिकेशन शुरू कर देता है, तो उससे बचने के लिए बेहतर ये कि आप एक्सपर्ट ओपिनियन पहले लें, एक्सपर्ट हाथों से में जाएं, जो अताई और बेशुमार लोग इनएक्सपीरियंस लोग बैठे उन लोगों के पास ये प्रोसीजर कराने से बचे।
जब मैंने ये न्यूज़ देखी जो आपने अभी देखी थी, और जो डॉक्टर साहब के व्यूज़, जैसे ही ये डॉक्टर साहब के व्यूज़ मेरे पास आए और मैंने इसको जब सुना तो मेरे जहन में कुरान करीम की एक आयत आई, उसी वक्त कुरान करीम की आयत आई, सूरह 3 की आयत है, लकद खलकनल इंसान फी अहसन तकवीम, और 30वें पारे की ये आयत करीमा है। उसी वक्त फौरन मुझे क्लिक हुआ कि यार इसमें तो कुरान करीम की इस आयत से गौर किया जाए, और तो मैंने उसी वक्त मोबाइल से सदात जिनान जो तफसीर है कुरान उसको मैंने ऑन किया, उसके एप्लीकेशन को 30वें पारे की तरफ में गया और सूरह 3 को देखा, और उसको जब मैंने खोला तो उसके अंदर फिर ये जब इस आयत करीमा पर मैं पहुँचा, तो इस आयत करीमा की तफसीर मैं आपके साथ अभी शेयर करता हूँ, फिर इसके अच्छा आगे बात करते हैं। तो ये आयत नंबर 4 है सूरह 3 की, और इसमें है कि लकद खलकनल इंसान फी अहसन तकवीम, ये तर्जुमा कंजुल इरफान में बयान करूँगा, बेशक यकीनन हमने आदमी को सबसे अच्छी सूरत में पैदा किया। अल्लाह ताला ने, अब इसकी मैं आपको तफसीर बयान करता हूँ, अल्लाह पाक ने इंजीर जैतून पूरे सीना और शहर मक्का की कसम जिक्र करके इरशाद फरमाया, यानी इससे पहले की आयत में इसका बयान है, फरमाया कि बेशक हमने आदमी को सबसे अच्छी शक्ल व सूरत में पैदा किया, सबसे अच्छी शक्ल व सूरत में पैदा किया, इसके आज़ा में मुनासिबत रखी, इसे जानवरों की तरह झुका हुआ नहीं बल्कि सीधा कामत वाला बनाया, इसे जानवरों की तरह मुंह से पकड़ कर नहीं बल्कि अपने हाथों से पकड़ कर खाने वाला बनाया,
सुभान अल्लाह,
और इसे इल्म فہم، عقل اور تمیز اور باتیں کرنے کی صلاحیت سے مزین کیا، اس کو زینت دی. آگے بھی اس کی جو تفسیر موجود ہے کہ اگر انسان اللہ پاک کی دیگر مخلوقات کو سامنے رکھتے ہوئے اپنی تخلیق پر غور کرے تو اس پر روز روشن کی طرح واضح ہو جائے گا کہ اللہ پاک نے اس سے حسن صوری یعنی خوبصورت صورت میں اور حسن معنوی کی کیسی کیسی عظیم نعمتیں عطا کی ہیں.
سبحان اللہ.
اور اس چیز میں جتنا زیادہ غور کیا جائے اتنا ہی زیادہ اللہ پاک کی عظمت اور قدرت کی معرفت یعنی پہچان حاصل ہوتی جائے گی، اور اس عظیم نعمت کا بہت ہی اچھی طرح اس کو سمجھ جائے گا وہ کہ کتنی عظیم نعمت ہے. اب ہوتا یہ ہمارے یہاں، یہ تو چلو میں نے آیت کریمہ ایک مجھے لگا کہ ایسے موقع پر اس آیت کریمہ کا اور اس کے معنی کہ اللہ کی اتنی بڑی شان ہے، کتنی بڑی اللہ پاک کی یہ نعمت ہے، یہ انسان کا پورا وجود اگر غور کریں اور اللہ نے ہر ایک کو ایک بہترین صورت میں پیدا کیا. وہ آئینہ دیکھ کر دعا ہے نا، اللہ انت حسنت خلقی فحسن خلقی، یعنی بندہ اپنے چہرے کو آئینے میں دیکھے کہ اللہ پاک تو نے جس طرح میری صورت کو اچھا کیا اس طرح میری سیرت کو بھی اچھا کر.
سبحان اللہ.
ٹھیک ہے نا. تو اب آپ غور کریں کہ جب بندہ آئینہ دیکھتا ہے تو دعا کرتا ہے اللہ جیسا تو میری صورت اچھی بنے میری سیرت کو بھی اچھا بنا دے. تو یہ تو چلے ایک پہلو کی طرف میں نے آپ کی توجہ دلائی کہ بندہ خود کو دیکھ کر اپنے وجود کو دیکھ کر اپنے رب کا شکر ادا کرے گا اللہ تو نے مجھے انسان بنایا اور اتنا خوبصورت و بہتر آپ اچھی و خوبصورت تخلیق فرمائے مولا کے، یہ خالق کا شکر بندہ ادا کرتا ہے. اب یہ جو کاسمیٹکس کی طرف جو لوگ جا رہے ہیں، دیکھیں ڈاکٹر صاحب نے بھی کہا کہ ایز پر ریکوائرمنٹ ضرورت کے تحت کسی نہ کسی وجہ سے، جیسے تھوڑی دیر پہلے آگ سے جھلسنے کا ایک جیسے ایک چند بات بیان ہوئی، تو اب وہ جب برننگ کیس آتے ہیں جب بندہ کا چہرہ یا بدن کا کوئی حصہ جھلس جاتا ہے تو وہاں کاسمیٹک سرجری ہوتی ہے اور اس کی اسکن کے اوپر کام کیا جاتا ہے یا اور دیگر وجوہات آ جاتی ہیں. تو سب سے پہلے تو ایک اگر کچھ کروانا ہے تو اول یہ کہ پہلے یہ دیکھ لیا جائے کہ یا یہ کروانا میرے لیے مفید ہوگا غیر مفید ہوگا اور وجہ کیا ہے. ایسا سے کمتری کا شکار ہونے پہلے اس طرف لیا ہے، یعنی ہم مطلب کہ ایسا سے کمتری کا شکار ہوئے تھے یہ ایسا تو میں ایسا کیوں، یہ ایسا تو میں ایسا کیوں. اس ایسا سے کمتری نے کئیوں کو اس فیلڈ میں، یہ اس وقت بہت ہی ایکٹیو فیلڈ ہے میڈیکل کی یہ میں آپ کو بتا دوں، اور بہت مہنگی فیلڈ ہے اس وقت میڈیکل کی یہ بھی میں آپ کو بتا دوں. میں باقاعدہ کچھ عرصے پہلے اس پر کچھ نہ کچھ میری اسٹڈی رہی ہے، اور مطلب لوگ اس بیکار اپنی اسکن پر تجربات کر رہے ہوتے ہیں. اچھا اس میں طرح طرح کی ٹیوبس آئی ہیں یہ بھی میں آپ کو بتاتا ہوں، تو میں اسی طرف جا رہا ہوں کہ اب بعض اوقات ڈاکٹر کی طرف نہیں جاتے، میڈیکل سرجری کاسمیٹک سرجری کی طرف نہیں جاتے، تو اب خود کو گورا دکھانے کے لیے، خود کو اور کچھ دکھانے کے لیے وغیرہ وغیرہ، میں اب اس کی ڈیٹیل میں بہت زیادہ نہیں جاتا، طرح طرح کے مطلب کہ کریمس یوز کرتے ہیں لوگ، آئنٹمنٹ یوز کرتے ہیں، سوپ صابن یوز کرتے ہیں، اس طرح کے اور بھی کیمیکلز کے آئٹمس یوز کرتے ہیں. میں نہیں کہتا کہ سارے کے سارے آئٹمس مطلب کہ یہ نقصان دہ ثابت ہوتے ہیں یا ہو سکتے ہیں، مگر ان میں کئی ناقص چیزیں ہوتی ہیں. اب ظاہر ہے ایک چیز مطلب کہ 50,000 روپے کی ہے، آپ 50,000 کے لیے اتنا خوبصورت بنے کا کیا شوق ہے، 5,000 والی لے لیتے ہیں. تو میں نہیں کہتا 50,000 والی بھی صحیح ہوگی یا 5,000 والی غلط ہوگی، صرف سمجھانے کے لیے کہہ رہا ہوں.
صحیح.
لیکن اس کے بعد جو اس کے سائڈ افیکٹ آتے ہیں، کیونکہ میں نے کچھ ڈاکٹر سے جب بات چیت کی تھی تو یہ اسکن جب آپ کریم وغیرہ لگاتے تو وہ آپ کی اسکن اس کو جذب کرتی ہے، اور ایک اس کا جو ایک ٹیمپریری یا امیجیٹ جو ایک ریئیکشن ہوتا ہے وہ ڈیفینیٹلی آپ کے چہرے پر کوئی نہ کوئی ایک بہتری آپ کو نظر آتی ہے. لیکن فائنلی جو کریم جو اندر میں جس نے کیمیکل ایبزارب کیا ہے اس کا ایک سائڈ افیکٹ نکلتا ہے، پھر اسکن پر اسٹین پڑ جاتے ہیں، دھبے پڑ جاتے ہیں، اسکن کالی ہو جاتی ہے آگے جا کر، جھریاں پڑ جاتی ہیں آگے جا کر، اور اتنی مطلب کہ عجیب، یعنی اب بندہ بدصورت ہونا شروع ہو جاتا ہے. اب کچھ اس طرح جو سرجری کی طرف جاتے ہیں نا، تو بعض اوقات یہ ہوتا ہے کہ ٹیمپریری طور پر ایک آدمی یا کوئی بھی شخص سرجری کرا کر آ گیا، کوئی عورت سرجری کرا کر آ گئی، تو ہم ٹیمپریری طور پر دیکھتے او یار کیا بات ہے یہ یوں ہی ہو گئے، اب اس کو بھی نہیں پتا کہ 2-4 مہینے کے بعد اس بیچارے کا کیا حال ہونا ہے. جبکہ اگر نہیں اگر ہو جائے تو اس کی بھی بات کہہ رہا ہوں، اگر کوئی واقعی میڈیکلی طور پر ریکمنڈیشن کے ساتھ اور پھر شرعی رہنمائی کے ساتھ، اس میں بھی آپ کو شرعی رہنمائی لینی چاہیے کہ میں مطلب کہ مجھے اللہ پاک نے پیدا، اب میں اس طرف جا رہا ہوں یا میں اس طرف جا رہی ہوں، کیا شریعت مجھے یہ سب چیزیں کرنے کی اجازت دے گی؟ ڈیفینیٹلی آپ ڈاکٹر سے تو نہیں پوچھ رہے ڈاکٹر صاحب شرم جائز ہے کہ ناجائز ہے، مجھے اس کی شرعی صورت کا اندازہ نہیں ہے, لیکن میں صرف اتنا ضرور جانتا ہوں, مبالغہ کروں تو بندہ سانس لینے میں بھی ڈاکٹر مفتی صاحب سے مشورہ کر لے گا, یہاں سانس لوں کہ نہ لوں, ایک مبالغہ کر رہا ہوں, بہت ہی بڑا مبالغہ کر رہا ہوں سمجھانے کے لیے کہ بندہ قدم قدم پر پوچھے, جس طرح ہم نارملی مشورہ, جیسے ڈاکٹر سے بھی تو مشورہ کرتے, نہ کروں کہ نہیں کروں, تو کسی مفتی اسلام سے دارو تہل سنت ہمارے پاس ماشاء اللہ کہ بھائی یہ کریں یا نہ کریں, اس تو باقاعدہ ہمارے فتاوے ہوں گے کہ یہ کرنا چاہیے نہیں. کچھ کام ایسے ہوتے ہیں, کچھ اپنی باڈی میں کرنے والے کام ایسے ہوتے ہیں کہ جن کی شریعت اجازت نہ دے تو پھر آپ کو نہیں کرنا, تو پھر اس کی طرف معلومات لینی چاہیے. آپ بولے میرا بدن میری مرضی, آپ انگلی کاٹ لیں گے, آپ اجازت نہیں ہے بلا اجازت شریعت انگلی کاٹنے کی, بھائی آپ کا بدن آپ کی انگلی ہے, آپ کی مرضی نہیں چلے گی, اللہ پاک کا حکم چلے گا. تو اللہ پاک کا حکم جو ہے نا یہ مین ہے کہ مجھے میرے رب نے پیدا کیا, میرا خالق میرا رب ہے, میں تو مجھے میرے رب کی بارگاہ کی طرف رجوع کرنا ہے کہ میرا رب کیا فرماتا ہے. اس کا فرمان سمجھنے کے لیے, اس کا فرمان جاننے کے لیے ہمیں قرآن کی طرف اور اس کے پیارے حبیب صلی اللہ علیہ وسلم کے حدیث کی طرف جانا پڑے گا, شریعت کے احکام کی طرف جانا پڑے گا, پھر ہم کہیں گے بھائی یہ کر سکتے ہیں یا یہ نہیں کر سکتے. تو میں کہا یہ جو چلا ہے تو اس میں مطلب بھیڑ چال چل پڑتی ہے خود کو دبلا کرنے کے, جیسے ڈاکٹر صاحب نے کہا یہ خود کو دبلا کرنے کے لیے بندہ پہ پرہیز نہیں کرتا یا دیگر احتیاطیں کرنے کے بجائے اپنے آپ کو وہ آپریشن تھیٹر کے حوالے کر دیتا ہے. تو میں نے جو اس کے تعلق سے بھی کچھ مشورے کیے ہیں ڈاکٹر صاحب سے, تو جو میڈیکلی ایڈوائز مجھے ملی ہے میں آپ کے ساتھ وہ شیئر کر رہا ہوتا ہوں, اپنی طرف سے کوشش کرتا ہوں کہ میں زیادہ باتیں آپ تک نہ پہنچاؤں. تو تقریباً چیزیں ہیں نا جتنی میں آپ کو بیان کر رہا ہوں, اس موضوع پر جو کچھ ہونے جا رہا ہوتا ہے میرے پاس جو ڈاکٹر کی رائے ہے اس پہ بہت زیادہ سائڈ افیکٹس ہیں, موجود ہیں سائڈ افیکٹ, اور لوگ سائڈ افیکٹ اٹھاتے, ہر کوئی بتا ہی ضروری نہیں ہوتا, سم ٹائم بندے کو سائڈ افیکٹ آ چکا ہوتا ہے اور وہ کس منہ سے بولے گا آپ پھنس گیا ہوں, اب وہ بس چل رہی ہوتی ہے اس کی گاڑی اور ہمیں نہیں سمجھ آتی کہ اس کے ساتھ بےچارے کیا ہو رہا ہے, میڈیسن پر آ جاتا ہے, بہت سارے پرابلم آ جاتے ہیں, کمپلیکیشنس آ جاتی ہیں, ایک چیز درست کرنے جاتا ہے تو چار چیزیں اور خراب ہو جاتی ہیں. لہذا ان شارٹ یہ میں عرض کروں گا کہ ایک اچھے پروفیشنل اور تجربے کار خوف خدا والے ڈاکٹر سے مشورہ کریں, یہ بہترین میں آپ کو میں راستہ بتا رہا ہوں, میں صحیح بتا رہا ہوں, مشورہ کریں, اللہ پاک نے چاہ تو آپ کو درست رہنمائی مل جائے گی.
اللہ پاک ہمیں ان باتوں پر عمل کرنے کی توفیق بھی عطا فرمائے. ناظرین میں سے بھی کچھ کہنا چاہ رہے ہیں, کال ہمارے پاس موجود ہیں, جی ایک کال سنائیے.
خوبصورت لگنا سب کو اچھا لگتا ہے, تو اس جذبے کا آپ کیا کریں؟
جی بالکل, اس جذبے کو کس طرح سے حضور مینیج کریں گے؟
ایسا خوبصورت ایک ہوتا ہے چہرے پر کشش کا ہونا,
صحیح
چہرہ پرونق ہو جاتا ہے, پرکشش ہو جاتا ہے. تہجد پڑھے, میں نے کہا منع کیا,
سبحان اللہ
تہجد پڑھے, اللہ نے چاہ تو چہرے پر آپ کو کشش بھی آ جائے گی, چہرے پر رونق بھی آ جائے گی. قرآن کی تلاوت کریں, نیکی کریں, عبادت کریں, ایک بزرگی کا ایک عبادت کا نور چہرے پر آ جائے.
سنا.
اور رہی بات خود کو, میں اچھا نظر آؤں, دیکھیں میں اچھا نظر آؤں لباس کے طور پر یا دیگر حوالے سے, میں اچھا نظر آؤں, ڈیفینیٹلی اس کو برا نہیں کہا, یہ حدیث پاک میں موجود ہے. یہ پیارے آقا صلی اللہ علیہ وسلم سے باقاعدہ ایک صحابی نے عرض کیا, یا رسول اللہ میں چاہتا ہوں کہ میں اچھا نظر آؤں, میرا لباس میری چیز اچھی نظر آئے, تو نبی پاک صلی اللہ علیہ وسلم نے اس چیز سے ان کو منع نہیں کیا کہ وہ تکبر کی طرف نہیں لے جاتی تھی, وہ تکبر کا تکبر کسی اور شے کا نام, اس طرح کا کہ پوری ایک حدیث اس مضمون پر موجود ہے. لیکن ان تمام تر چیزوں کے لیے میں نے یہی تو عرض کیا نا, یہ تمام تر چیزوں کے لیے اب یہ دیکھیں کہ آیا اس طرف جانے کے لیے شریعت نے مجھے اس طرح کی اجازت دی ہے نہیں. فار ایگزامپل آپ کو کریم لگانی, اب کریم کے لیے پوچھتے نہیں پوچھتے گیا اس کے کیمیکل میں کوئی حرام و ناجائز اجزاء تو نہیں ہے, کرتے نہیں کرتے آپ, تو ایک مسلمان ہے نا ہر چیز پوچھ کر کرتا ہے, کیا حرج ہے اس کے اندر؟ تو اگر آپ کسی سمجھ جانا چاہتے ہیں, اگر آپ کو لگتا ہے کہ میں یوں نظر رہا ہوں, میں یوں نظر رہا ہوں یا میں ایسا نظر رہا ہوں, تو ٹھیک ہے, اللہ خیر کرے, اللہ نے جیسا بنایا ہے ویسے اس کو غنیمت جانے, بہت اچھا ہے, اللہ پاک نے بڑی اچھی تخلیق فرمائی ہے ہماری.
سبحان اللہ.
اور اس کے علاوہ اپنے چہرے کے اندر کچھ ایسا کرنا چاہتے ہیں, خوبصورتی لانا ہی چاہتے ہیں, یا اپنے اندر وہ چوک لانا چاہتے ہیں, تو گھریلو علاج باقاعدہ کتاب موجود ہے مکتبۃ المدینہ کی, وہ لے لیں, اس میں کئی چیزیں لکھی ہوئی ہیں, لیکن اس میں بھی یہی ہے کہ اپنے ڈاکٹر کے مشورے سے کریں. میں نے آپ کو دو باتیں تو بیان کی, میں نے آپ کو روکنے کے بجائے میں نے دو راستے بیان کر دیے. نمبر ایک, جو کرنے جا رہے ہیں اس کی شریعت کی اجازت لیں. نمبر دو, اگر شریعت اجازت دیتی ہے تو پھر اس کی طرف جائیں کہ جو बेस्ट डॉक्टर हो, बेस्ट डॉक्टर हो, बेस्ट डॉक्टर हो, फिर भी देखे क्या आपको रिजल्ट मिलता है।
बात जी कॉल,
जिसका रंग गोरा ना हो, क्या वो रंग गोरा करने की कोशिश ना करे।
ये वही बात होगी जो मैंने अभी थोड़ी देर पहले बयान किया है। और क्या बात, क्या आगे बयान करूंगा मैं बेटा, मैं बयान कर चुका हूं। और लेकिन ये कि एहतियात करें, बादोकत गोरा बनने के चक्कर में चेहरे पर धब्बे ऐसे पड़ जाएंगे कि अल्लाह ना करे फिर चेहरा मस्जिद बदसूरत ना हो जाए।
अल्लाह पाक रहमत की नजर फरमाए। नाज़रीन की दिलचस्पी का ये 22 एक टॉपिक है, अल्लाह पाक खैर वाला मामला।
इस पर बहुत सारी बातें की जा सकती है, यानी मैं इस पर बहुत सारा मेरे पास यूं जहन में मौजूद है, लेकिन जाहिर है हमें और भी खबरें डिस्कस
और भी खबरें शामिल करनी है। और अगली खबर हम शामिल कर रहे हैं, कराची से वारदात करके फरार होने वाला डाकू ट्रक से कुचल के हलाक हो गया है, इसकी तफसीलात आइए देखते।
कराची, वारदात करके फरार होने वाला डाकू ट्रक से कुचल के हलाक। कराची, तफसीलात के मुताबिक डिफेंस के इलाके में वारदात करके भागने वाला डाकू ट्रक की जद में आकर हलाक हो गया। मुल्जिम ने ट्रैफिक सिग्नल के पास वारदात की थी और करीब ही ट्रक के नीचे छुप गया। अचानक ट्रक चल पड़ा जिसके नीचे आकर मुल्जिम हलाक हो गया।
मुल्जिम हलाक हो गया होगा,
ये भी वही इबरत वाली खबर है कि आप कोई बंदा सजदा करते करते इंतकाल करता है, कोई इबादत करते करते इंतकाल करता है, कोई सब्ज गुंबद देखते देखते इंतकाल करता है, कोई मस्जिद नबी शरीफ में किसी का दुरूद पाक पढ़ते पढ़ते इंतकाल हो जाता है, तो कोई माशाल्लाह गुनाह करते करते मर जाता है। तो अब इस तरह की वारदात पे बंदा मर जाए, और ये उनके लिए काफ़ी इसमें इबरत है कि जो इस तरह के वाकया जो करते हैं ना, ये भी ये जान लेते तो हैं लोगों की, हकीकत ये कि खुद अपनी जान भी हथेली पर रख कर भागते हैं। हो सकता है कि इन पर क्रॉस फायर हो जाए, हो सकता है ये गिर जाएं, या भागते भागते किसी ट्रक के नीचे, बस के नीचे आ जाएं, किसी हादसे का शिकार हो जाएं। और वैसे ऐसे लोगों की जिंदगी अमूमन देखा जाता है कि इतनी ज्यादा होती नहीं है, क्योंकि ये फिर क्रॉस फायर में ये या किसी और गैंग की तरफ ये, क्योंकि अमूमन ये गैंग से इनके रिलेटेड होते हैं, ये इतने ज्यादा इंडिविजुअल नहीं होते, पीछे एक बैकअप होता है, पूरा एक सपोर्ट होता है, और फिर उन लोगों का भी सपोर्ट होता है जो इनको सपोर्ट जिनको नहीं करना चाहिए, जिनका काम ही ये है कि इनको पकड़ें। तो बस ये कि जब तक तो पुष्टपनाई ना हो तो बादों का बंदा बेबाक नहीं होता इतना। तो
बहुत बहुत
अल्लाह पाक खैर फरमाए, अल्लाह पाक अल्लाह सबको हिदायत दे कि एक दिन मरना है, आखिर मौत है, कर ले जो करना है, आखिर मौत है। अलबत्त ये कि जो भी मुसलमान दुनिया से जाए हम उसके लिए दुआ मगफरत करेंगे, अल्लाह पाक उस पर रहम फरमाए, मगफरत करे। लेकिन ये कि गौर करे कि बंदा इस तरह मरे तो क्या मरा यार, इसमें उन लोगों के लिए इबरत है जो आए दिन मोटरसाइकिलें लूट लेते हैं, किसी का पर्स लूट के चले जाते हैं, किसी की कार लूट के चले जाते हैं। बल्कि अब तो इतना मुश्किल हो गया है, इतना मुश्किल हो गया है, जैसे मिसाल के तौर पर अभी आप कहीं भी बैठे हुए खड़े हुए, गाड़ी गाड़ी में खड़े बैठे हुए, अब गाड़ी का शीशा भी चला कर बैठे हो, मतलब मोबाइल पर बात कर रहे हैं, टक 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 बजेगा, फ़ौरन गन आपके सामने होगी, मोबाइल दे दो। अरे भाई ये तुम्हारा मोबाइल है यार, बेचारे ने कितनी मेहनत से लिया, यूँ लूट कर तो अपनी ज़िंदगी गुजारते हो, खुद तो खुदा का खौफ करो, औरतों के जेवर, औरतों के कान की बालियां छीन के भाग जाते हो, इनके हाथों के पर्स छीन के भाग जाते हो, गन पॉइंट पर किसी की मोटरसाइकिल छीन के भाग जाते हो। मोटरसाइकिल आप सोचिए, मोटरसाइकिल वाले ने अब तो बेचारे ने अभी तक तो किस्तें भी नहीं भरी हैं, गरीब आदमी था, जैसे तैसे करके तो उसने मोटरसाइकिल ले दी, और तुम उसकी मोटरसाइकिल लेकर भाग गए यार, गन पॉइंट के बल लेकर भाग गए, बंदूक दिखाकर भाग गए, खुदा को क्या जवाब दोगे, ये पैसा कहां लेके जाओगे। अल्लाह से डरे, तौबा करें, और जो आज तक लूटमार की है इसका बाकायदा इसका शरई हल निकालें, और जिसको जो देना है वो दें। अल्लाह पाक से डरें, खुदा का वास्ता अल्लाह पाक से डरो, दहशत तो खौफ फैलाया हुआ है आप लोगों ने, कोई मतलब कि घर से कोई अच्छा मोबाइल लेकर निकलता तो माँ बाप डरते, माँ बाप कहते बेटा कीमती मोबाइल लेकर ना निकल, कोई तेरा छीन कर ले जाएगा, लूट कर ले जाएगा, ये भी कोई तरीका है यार, मतलब कोई मतलब चीज कर ही नहीं सकता। आप लोगों का डर लगा हुआ है, इतना डरा रहे हो अल्लाह के बंदों को, सोचो कयामत के दिन करोगे, अगर कब्र में सांप बिच्छू आ गए तो क्या करोगे। और खुद इसका जो अल्लाह ना करे जो एक जो बुरा अंजाम, बुरा अंजाम जो है उसका क्या करेंगे आप। नहीं, बाकायदा एक शख्स अपने बच्चों के लिए मछली पकड़ के जो जा रहा था, तो एक जाबिर शख्स मतलब वही ताकत के बलबूते पर उससे उसने मछली छीन ली, बोला मेरे बच्चे भूखे हैं, मैं अपने बच्चों के लिए मछली लेकर जा रहा हूं, مگر اس نے مطلب اپنے وہ طاقتور تھا یا جو بھی اس کی طاقت کا ذریعہ تھا. ہوتا نا بندہ طاقت آتی ہے اسلحہ آ جاتا ہے, کوئی تعلقات ہوتے ہیں آگے پیچھے, خود کسی ایسے منصب یا عہدے پر ہوتا ہے تو سمجھتا ہے میں سب کچھ کر سکتا ہوں. بے وقوف ایک تھپڑ پڑے گا نا قدر ایک حالات کا کہاں کے کہاں جا کر گرے گا. اس نے اس کو اپنی طاقت کے بل بوتے پر اسے وہ چیز چھین مچھلی چھین لی. اب مچھلی چھینی تو جیسے مچھلی چھین کر وہ گیا تو مچھلی کو اس نے منہ سے اٹھایا, منہ سے اٹھایا تو مچھلی کا جو دانت تھا وہ اس کے انگلی میں چوبا چوبا, تو اس نے اس کو کیئر نہیں کیا, کیئر نہیں کیا تو وہ جا کر اسے مچھلی بنوائی کھانی گھر میں کاٹ کر. آہستہ آہستہ اس کا یہ جو چھوٹا سا زخم تھا یہ ناسور بنتا گیا اور ایسا اس کا درد بڑھا, اس کی انگلی کٹی, اس کی کلائی کٹی, یہاں تک اس کا بازو تک کٹ گیا.
اوف,
ظلم کا بدلہ, ظلم کا انجام. آپ جس سے اس کی چیز چھین رہے ہو, یعنی میں تو میں کیا عرض کروں, مطلب میں آپ میری کیفیت دیکھ رہے ہیں اس وقت. آپ کسی کا بچہ اٹھا کر چلے جاتے ہو, کسی کی بیٹی اٹھا کر چلے جاتے ہو اور کڈنیپ کر کے کہتے ہو پیسے دو. ارے خدا نے تمہیں دو ہاتھ دیے ہیں جبر کرنے کے لیے دیے ہیں, ظلم کرنے کے لیے دیے ہیں, جو خدا نے تمہیں ٹانگیں دی ہیں, جو آنکھیں دی ہیں, جو عقل دی ہے, جو تمہیں تمہارے جسم کو دیا, کہ تم لوگوں پر ظلم کرو گے؟ محنت کرو نا, مزدوری کرو, دیکھو لوگ کس طرح محنت مزدوری کر کے پیسہ کما رہے ہیں. اپنی آپ کو آپ یہ کوئی صلاحیت ہے, یہ کوئی قابلیت ہے کہ آپ مطلب کہ طاقت کے اور تعلقات کے بلبوتے پر آپ لوگوں پر ظلم کرے, بیواؤں کی اور یتیموں کی جائیدادیں کھا جائیں, ان کے مکانوں پر قبضے کر لے, ان کی چیزیں لوٹ کر چلے جائیں. اللہ سے ڈرنا چاہیے, ہمیں مرنا ہے, ہمیں قیامت کے دن اٹھنا ہے. قیامت کے دن کیا جواب دیں گے؟ دنیا میں بھی پھنس جاتا ہے بندہ, یہ لوٹا ہوا حرام کا مال کسی کام نہیں آتا, نہ اسے شفا ملتی ہے, نہ اسے راحت ملتی ہے, نہ اسے سکون ملتا ہے, بربادی ہو جاتی ہے, گھر کے گھر ٹوٹ گئے یہ حرام کمانے والوں کے, تباہ ہو گئے, برباد ہو گئے, ان کے بچے ان کے نہیں رہے, ان کی فیملیز ان کی نہیں رہی, اللہ کے محلے میں ان کی عزتیں نہیں رہی ہیں, لوگ ان کے شر سے ڈرتے ہیں. یہ لوٹ مار کرنے والوں, اور جو بھی آپ کے پاس کوئی طاقت ہے یا کوئی سی قوت ہے یا کوئی آپ کے پاس ایسا اسلحہ ہے, کوئی ویپن ہے, یا آپ کی کوئی سی بیک اپ ہے, کوئی آپ کا بیک کوئی مضبوط ہے, کوئی آپ کے ایسی اپروچ ہے, واللہ عالم جو بھی میں آپ کہنا چاہتا ہوں, یا آپ کو ایسے عہدے یا منصب پر فائز ہو اور آپ سمجھے کہ میں ظلم کر لوں گا, میں مظلوموں کو دبا لوں گا, ان کی فائلیں دبا لوں گا, ان کے گھروں پر قبضے کر لوں گا, ان کی چیزیں لوٹ لوں گا, ان کو میں خوف و ہراس میں مبتلا کروں گا, ان کے گھروں پر پتھر ماروں گا اور یوں کر کے میں ان کے مال بٹور لوں گا, کیا کرو گے یہ پیسے کو, کیا کرو گے اس پیسے کو؟ اللہ پاک ہمارے حال پر رحم فرمائے,
آمین,
اور ہمیں اللہ پاک اپنا سچا خوف عطا فرمائے,
آمین یا رب,
اور اللہ پاک اس ظلم سے ہمیں نجات دے, ظلم سے بچائے, اللہ ظالموں سے بچائے, اور اللہ بری موت سے بھی ہماری حفاظت فرمائے, بری موت سے. دیکھا ابھی آپ نے جو خبر پڑھی, میں نہیں جانتا یہ کون اس کی خبر تھی, لیکن کون چاہے گا کہ میں ایسی موت مروں؟ ابھی ہم آپ کو بتاتے کہ ایک شخص سبز گنبد کی زیارت کر رہا تھا, اور زیارت کرتے کہ درود پاک پڑھا تھا, درود پاک پڑھتے پڑھتے اچانک اس کو مطلب کہ اس کی روح نکل گئی, وہ انتقال کر گیا, اور وہیں پر ماشاءاللہ اس کی مطلب کہ بدن پایا گیا, تو لوگ کہیں گے کاش کی جگہ میں ہوتا, یہی کہیں گے نا, کاش کی جگہ میں ہوتا. لیکن جو خبر ہم نے آپ کو دکھائی, کوئی تمنا کرے گا اس کی جگہ میں ہوتا؟ کبھی بھی نہیں,
بالکل نہیں.
موت یا تو قابل رشک ہے یا قابل عبرت ہے, یہ دو تو صورت کم از کم موت کی موجود ہیں. یا تو اس کا مرنا قابل رشک ہوگا, آپ کہیں کاش اس کی جگہ میں ہوتا, یا اس کی موت کو دیکھے کہ اللہ 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 اللہ, یا اللہ حفاظت کر, اللہ تیری میں پناہ چاہتے ہیں. اللہ ہمارے حال پر رحم فرمائے,
آمین, اللہ پاک رحمت کی نظر فرمائے,
آمین,
اور ان باتوں پر عمل کر کے اپنی زندگی کا حصہ بنانے
کی. میرے لیے سنت کا رسالہ ہے ظلم کا انجام, یہ لازمی طور پر لیں اور اسے پڑھیں, ظلم کا انجام.
یہ رسالہ آپ دعوت اسلامی کی ویب سائٹ www.dawatislami.net سے فری ڈاؤن لوڈ کر کے بھی پڑھ سکتے ہیں. اگلی خبر کی جانب بڑھیں گے, اور یہ خبر ہے کہ نوجوانوں میں ذہنی تناؤ منشیات لینے کی سب سے بڑی وجہ بن گیا ہے. اس پر ایک رپورٹ ہے.
नौजवानों में ज़हनी तनाव मंशियात लेने की सबसे बड़ी वजह बन गया। हाल ही में हुई एक तहकीक में इंकशाफ किया गया है कि वो नौजवान जो किसी न किसी नशे में मुलव्वस हैं, उन्होंने ज़हनी तनाव को मंशियात इस्तेमाल करने की सबसे बड़ी वजह करार दिया है। टीम ने 13 से 18 साल की उम्र के 9,500 से ज्यादा नौजवानों का जायजा लिया, जिनमें से सभी किसी न किसी किस्म की मंशियात इस्तेमाल कर रहे थे। नौजवानों की जानिब से मुख्तलिफ अकसाम की मंशियात इस्तेमाल करने की इत्तला दी गई, जिसमें अल्कोहल चर्स शामिल थी। माहिरीन ने कहा है कि इलाज तक बेहतर रसाई और जहनी सेहत की बेहतरीन देखभाल, नौजवानों में मंशियात इस्तेमाल करने के रुझान और उसके नतीजे में तनाव को कम किया जा सकता है। मुहक्किकीन की जानिब से नौजवानों से पूछा गया कि वो क्यों मंशियात इस्तेमाल कर रहे थे, जिस पर उन्होंने बताया कि जिंदगी में तनाव को कम करना ज्यादा मंशियात इस्तेमाल करने की अहम वजह है।
अल्लाह अकबर। हुजूर, क्या पॉइंट ऑफ व्यू रखते हैं इस खबर के बारे में आप?
तो लेकिन मैं थोड़ा सा करेक्ट करूंगा, क्योंकि है तो खबर ही ना
सही।
मेरे नज़दीक सिर्फ जहनी दबाव या जहनी तनाव या जहनी उलझन ही इसका सबब नहीं है।
ठीक है,
एक तादाद जो सिर्फ सोहबत की वजह से इस तरफ गई है, उनको इस तरफ ले जाने में कोई जहनी दबाव नहीं है, इनकी बुरी सोहबत ने इनको मरवाया है। तो खुशहाल हैं, खुशबाश हैं, पति पीते फैमिली के हैं, कोई परेशानी भी नहीं है, कुछ भी नहीं है, नथिंग।
सही,
शादियाँ तक नहीं हुए कहीं की, कोई नथिंग, कुछ भी नहीं है। लड़के हैं बिल्कुल चुलबुले किस्म के, घर में खर्चा मिल रहा है, गाड़ी है, मोटरसाइकिल है, घूम फिर रहे हैं, मगर ये इसका शिकार है। लड़कियां इसका शिकार है, लड़के इसका शिकार है। इसकी एक बुनियादी वजह जो मैं समझ पाया हूँ, मजीद इंशाल्लाह डॉक्टर जीरक से हम लेंगे राय, वो बुरी सोहबत जिसको कहते हैं ना,
बैड कंपनी।
हाँ, बैड कंपनी, बुरी सोहबत है कि ये कैसी, मतलब कि इन्होंने सोहबत इख्तियार की, और वहीं से ये सिगरेट के आदि बनते हैं, फिर ये नशे के आदि बनते हैं, फिर नशा एक एक करके बढ़ता, फिर ये अब ये जहनी तनाव का शिकार हो जाते, एक अलग बात है। ओहो, अब फंस गए, अब इधर हो गए, ना इधर कह रहे ना उधर कह रहे, अब छोड़ना चाहे तभी दोस्त छूटते नहीं है कि ये छूटे। तो ये चीजें भी मैं समझता हूँ कि ये हैं जो इनको इन बुराई की तरफ और कई गुनाहों भरी लतें हैं, नाजायज तो हराम किस्म की लतें हैं बस, उनकी तरफ इन्हें लेकर चली गई है।
सही,
तो जाहिर है कि इससे कोई जहनी तनाव या जहनी दबाव या जहनी कैफियत कम तो नहीं हो जाती, बल्कि बढ़ जाती है।
बिल्कुल ऐसा।
तो चलिए भी डॉक्टर जीरक से भी राय लेते हैं। डॉक्टर साहब क्या कहते हैं, मैंने थोड़ा सा दूसरा पहलू बयान कर दिया है।
नहीं, आपने बिल्कुल सही पहलू बयान किया है। मैं थोड़ा सा इस पर अगर कमेंट करूंगा, ये एक सर्वे टाइप रिसर्च है कि जिसमें जो ड्रग अब्यूज करने वाले या ड्रग यूज करने वाले उनसे पूछा गया कि भाई आप बताएं कि आपने किस वजह से ड्रग ली। अब देखिए, किसी शख्स से भी पूछे ना तो वो अपनी कमजोर पहलू को नहीं बयान करेगा, वो यही कहेगा कि भाई इस वजह से मैंने किया, उस वजह से किया। और अमूमन ड्रग अब्यूज के जितने भी लोग होते हैं वो सही वजह नहीं बताते, वजह असल में कोई और होती है और वो अपनी कमजोरी को छुपाने की खातिर करते हैं। और इसकी असल रूट कॉज वही है जो आपने बयान की कि जो रिसर्च देख लें कि भाई ड्रग अब्यूज कैसे, कहाँ, किस वक्त, किस तरह, उसमें सबसे पहले फ्रेंडशिप, कंपनी और फिर एजुकेशनल इंस्टीट्यूट्स, ये दो जगह जो है जहाँ पर जो है वो एज अ फन इंजॉय करने के लिए, मजे लेने के लिए, या कुछ लोग कहते हैं यार ले लो कोई बात नहीं है, यूं होगा, इस तरह होगा, उस तरह होगा, और इसमें जाकर ये ड्रग्स में पड़ते हैं। फिर उन्हीं दोस्तों में कोई ना कोई ड्रग्स सप्लाई करता है जिसका बिजनेस होता है, उसको क्लाइंट्स चाहिए होते हैं, और वो फिर पहले आपको फ्री में देते हैं, फिर आपको हुक ऑन करते हैं इन ड्रग्स पर। अच्छा, बिलफर्ज हम जैसे हम इंग्लिश में कहते हैं फॉर आर्ग्यूमेंट सेक, अगर हम मान लेते हैं भाई चलो कुछ क्लाइंट्स होंगे कि जिनको डिप्रेशन होगा, जहनी अमराज होंगे, स्ट्रेस होगा, तो उसका अगर आप डॉक्टर से पूछे तो ड्रग्स तो इसका इलाज है ही नहीं है, ये आपको एक टेम्परेरी प्लेयर देती हैं, बस जैसे ही उनका जो इफेक्ट खत्म होता है तो अब ये तकरीबन मेजॉरिटी ऑफ द ड्रग्स ये फिर आपको लॉन्ग टर्म में डिप्रेशन कोज करेंगी, चाहे वो शराब हो, दीगर अद्वियात हो, वो आपके जहन में मनफी सोचें डालेंगी, मनफी सोचों की वजह से आप फिर डिप्रेशन में जाएंगे, मनफी सोचों की वजह से आप जो है वो पागलपन की तरफ चले जाते हैं। तो मेन रूट कोज इसकी सोहबत, कंपनी, प्लेयर के लिए जान बूझ कर लिए जाते हैं या किसी को शुरू में फोर्स करता है कोई तो लेते हैं, फिर इन अद्वियात के, इन मनुष्यात के इस्तेमाल करने की वजह से फिर आप आगे डिप्रेशन में जाते हैं, और अमूमन फिर जो मरीज होता है उसे समझ नहीं आती कि मेरे साथ हुआ क्या। बहरहाल ऐसा किसी भी आप माहिर नफ्सियात से पूछेंगे या डॉक्टर से पूछेंगे वो यही कहेंगे कि इट इज बाय चॉइस।
डॉक्टर साहब, ये जो आपने तजिया किया माशाल्लाह, मैं तो इस पर यह गौर करता हूँ कि अगर फॉर एग्जांपल कोई कहता है कि मैं बहुत परेशान था फैमिली की वजह से, या कर्जा चढ़ गया था, या मतलब कि कोई भी डिसअपॉइंटमेंट ऐसी हो गई थी वगैरह वगैरह, तो मैं मतलब कि इधर चला गया, तो भाई ये चीज़ तुम्हें खुदा की तरफ लेके जाती कि नशे की तरफ लेके जाती? आप अगर आपको इत्मीनान चाहिए था, आपको सुकून चाहिए था, आपको इस काम से निकलने के लिए कोई रास्ता चाहिए, तो तकवा इख्तियार करते। सूरह तलाक के अंदर वाज़ेह तौर पर अल्लाह पाक ने फरमाया है कि तकवा इख्तियार करने वाले के लिए अल्लाह पाक वहाँ से रास्ता अता करता है जहाँ उसका शऊर तक नहीं जाता। तो आप जब आप पढ़ें सूरह तलाक की शुरू की आयात के अंदर आपको ये मजमून मिल जाएगा जो मैंने अभी आपको बयान किया है। रिस्क भी अल्लाह पाक इसी जगह से देता है जहाँ शऊर नहीं जाता, और अल्लाह पाक उसकी परेशानियों को का रास्ता इसी जगह से देता है जहाँ तक उसका शऊर तक नहीं जाता, वो सोच भी नहीं सकता कि यहाँ से रास्ता मिलेगा। तो आप नशे की तरफ जाने के बजाय तकवे की तरफ क्यों ना आए? बुरी सोबत में चले गए, अब नमाज की तरफ क्यों ना आए? अब तिलावत की तरफ क्यों ना आए? अपने रब से दुआ की तरफ क्यों ना आए? मतलब ये कि आपको क्या पता नहीं था कि ये सारे रास्ते जो मेरी अगर उलझन है भी, तो मेरी उलझन को दूर कहाँ से उलझन कहाँ से दूर हो सकती है? बल्कि हुआ पता है क्या आपके साथ? आप अपनी अगर आप उलझे हुए थे फॉर एग्जाम्पल, वैसे तो कई जगह पर उलझे हुए नहीं होते, बस ये वो कि डॉक्टर साहब ने कहा ना, बस अपने आप को कवर करने की कोशिश करते हैं। आप कवर कर रहे हैं खुद को, जनाब तुमको नहीं पता, हमको नहीं पता, भाई हमको तो इतना पता है कि अब तुम गया, ठीक है। अब एक उलझन से निकलने के लिए आपने अपने जिम्मे 10 उलझने ले ली हैं, क्योंकि नशे का आदि ये नॉर्मली तौर पर किसी काम का रहता नहीं है, ना मेंटली तौर पर ना फिजिकली तौर पर। ये आपको शायद पता होना चाहिए जो नशा की तरफ बदकिस्मती के साथ चले गए। और ये मैं इतनी बातें जो कर रहा हूँ ना, ये सिर्फ उनके लिए नहीं कर रहा जो नशे में चले गए, मैं उनके लिए कर रहा हूँ कि जो मतलब के करीब करीब हैं, या आप जिनको अल्लाह ने बचाया हुआ, तो वो कैसे बचें? एक तो बुरी सोहबत से दूर रहें, कोई बुरी सोहबत, अब बुरी सोहबत क्या होती है, अब ये भी समझाना पड़ेगा बुरी सोहबत क्या होती है। यानी कि गर्म चाय हाथ में पकड़ कर आप मुझे कहेंगे यार ये गर्म चाय किसको बोलते हैं? बुरी सोहबत क्या होती है? बेनमाजी, गाने बाजे, फिल्में ड्रामे, ओबाश किस्म के, अल्लाह और रसूल की नाफरमानी करने वाली, ये सोहबतें बुरी होती हैं। अल्लाह पाक के नाफरमानों की सोहबत, अल्लाह पाक के नाफरमान जो होते हैं ये बताइए, जो बुरी आदतों में होते हैं वो बुरी सोहबत। अब आप बैठे हुए हैं और आप अपना वक्त बर्बाद कर रहे हैं, ज़ाया भी नहीं का वक्त बर्बाद कर रहे हैं, वहाँ पर सिगरेट के सुट्टे चल रहे हैं, वहाँ पर ताश चल रहे हैं, वहाँ पर शतरंज चल रही है, वहाँ पर पता नहीं तरह तरह की चीज़ें चल रही हैं। तो ये मतलब को कभी कोई देखा है कोई चर्च या हीरोइन देने वाला मस्जिद में आया हो ना? कोई चर्च या हीरोइन देने वाला कोई अल्लाह और उसके रसूल की मजलिस में आया हो कि यार यहाँ दो, यार यहाँ पर लोग बैठे हुए हैं, ये इन्हीं फुटपाथों पर पड़े हुए जो वक्त बर्बाद कर रहे थे ना, ये यहाँ इनकी ये इनके कस्टमर यहाँ बैठे हुए हैं और आप इनके साथ बैठे हुए हैं, ये कॉलेज यूनिवर्सिटी में आ रहे हैं। मैं आपको बता रहा हूँ, देखिए नाराज मत होइएगा, आप तमाम दीनी मदारिस को चेक कर लें, दीनी जहाँ कुरान और हदीस की बातें सीखी सिखाई जाती है, पढ़ी और पढ़ाई जाती है, हिफ्ज़ और नाज़रा के मदारिस चेक कर लें, ये तमाम तर सरकार सल्लल्लाहु अलैहि वसल्लम के उस शाख को आप चेक कर लें। आप कभी देखा है कि यहाँ पर आपको कोई नशे की सप्लाई नज़र आई है? हाँ, जो इनसे कटे हैं ना, खुदा ना करता इस माहौल से कटते हैं, इन इदारों से कटते हैं, इनकी सोहबत से कट कर बाहर को उल्टी सीधी सोहबत इख्तियार कर लेते हैं ना, अल्लाह ना करे वो किसी हथे चढ़ सकते हैं, मगर इन इदारों में आपको नहीं मिलेगा। आपको कॉलेज में, यूनिवर्सिटीज के अंदर, स्कूलों में आपको ये मिलेगा। यही भाई, ये भी तालीमी इदारा है ना, वो भी एजुकेशन इंस्टीट्यूशन है, वो भी एजुकेशन इंस्टीट्यूशन है, लेकिन आपको ये वहां पर तबाही बर्बादी मिलेगी, दीन की तरफ जो है ना उनके लिए तबाही बर्बादी नहीं मिलेगी। जो बुरी सोहबत में गए वो फंस गए, जो अच्छी सोहबत में थे परेशान हुए तो अच्छी सोहबत वालों ने उन्हें नमाज का मस्जिद का रास्ता दिखाया, और जो बुरी सोहबत में थे अगर वो परेशान हुए तो बुरी सोहबत उन्हें शराब का नशे का रास्ता दिखाया। तो चॉइस तो आपकी थी, चॉइस तो आपकी थी। आप बोले यार अब क्या, आज छोड़े बुरी सोहबत, मैं आपको वकूनु माअस सादिकीन, कुरान कहता है और सच्चों के साथ रहो, आज छोड़े बुरी सोहबत, आज जब तुझे बुला दे तो याद आने पर गाफिलों में मत बैठ, इस तरह है ना कुरान करीम में। तो इससे मुराद फाजिर भी हैं, गुनाहगार, मत बैठ, कोई सोबत को छोड़ दे, छोड़े। आपको बता रहा हूं, आपको टेम्परेरी तौर पर थोड़ा बहुत तो प्रॉब्लम होगा डेफिनेटली, एक नशा है, नशे ने एक जगह बनाई है, उससे निकलने में देर तो लगेगी। डॉक्टर साहब अगर साथ, डॉक्टर साहब ये बताइए कि जो इस तरह अपनी बुरी सोबत से निकलता है, नशे से बाहर आता है, हो सकता है हमारी सुनकर कोई बोले यार छोड़ो यार, मतलब पढ़ना नहीं है इसके अंदर, इससे कहीं का नहीं छोड़ा, ना रोजगार का छोड़ा, ना घर बार का छोड़ा, ना आल औलाद का छोड़ा, ना भी बच्चों के सामने नजर मिलाने जैसा नहीं रखा, माँ बाप के सामने भी नजर मिलाने जैसा नहीं रखा, कोई अच्छी सोबत में अच्छी जगह बैठने जैसा भी नहीं रखा, या ऐसी जिंदगी इससे मतलब कि क्या फायदा, मैं नेकी की तरफ जाना चाहता हूँ, क्योंकि इसको बदकिस्मती के हिसाब से शैतान आके जाकर खुदकुशी का रास्ता दिखाता है, आपको पता है, ये फिर हराम मौत की तरफ जाते हैं। अल्लाह पाक आपकी मेरी हिफाजत करे, हमें मतलब इस तरह जाना ही नहीं है, अल्लाह पाक हमारी हिफाजत फरमाए, अल्लाह पाक की बारगाह की तरफ आए, अल्लाह बड़ा रहीम है करीम है, लम्हा नहीं लगता अल्लाह पाक बंदे को बदल के रख देता है, वो बड़ा कादिर मुतलक है, वो बड़ा करीम करम वाला रब है, ज़्यादा मायूस होने की ज़रूरत नहीं है। लेकिन मैं सिर्फ डॉक्टर साहब से ये आपके लिए मैं मशवरा करना चाहता हूँ कि अगर ऐसा शख्स इससे निकलता है तो उसको जो टेम्परेरी तौर पर एक साइकोलॉजिकली और एक मेंटली और एक फिजिकली जो एक स्ट्रेस और एक जो इसको प्रॉब्लम फेस करना पड़ता है, वो उसको ये कैसे मतलब के बर्दाश्त करे, नंबर वन। और सेकंड क्वेश्चन मेरा ये होगा कि ऐसे मौके पर ज़ाहिर है कि मुझे ऐसा लगता है कि शायद इसके अंदर, क्योंकि मैंने सिगरेट छोड़ने वालों की थोड़ी सी कैफियत देखी है, वो मुझे इस पड़ा है मतलब उनसे वास्ता, अल्हम्दुलिल्लाह मुझे पर अपना वास्ता नहीं, अपना तजर्बा नहीं है, मुझे सिगरेट पीने नहीं आती, कभी टोबैको का इस्तेमाल ज़िंदगी में किया ही नहीं, अल्लाह पाक ने कदम किया बचा कर रखा अल्लाह ने तो, लेकिन इससे वास्ता पड़ा है जिन्होंने इस तरह की चीज़ें छोड़ी हैं, सिगरेट छोड़ी है, तम्बाकू वाले पान या गुटके टाइप की चीज़ें छोड़ी हैं, जो गुटके छुटके जो खाते हैं, तो मेरा उनसे वास्ता, उनसे मुझे अंदाज़ा हुआ कि ये जो लोग हैं जिनको, तो इनको नशे वालों को कितनी दिक्कत होती होगी मेंटली तौर पर, फिजिकली तौर पर, क्योंकि वो जो जगह जो इनकी रिक्वायर्ड कर रही होती है वो उसको दे नहीं रहे होते, तो शायद हो सकता है इनको भी तकलीफ होती होगी। तो ऐसे में फैमिली का सपोर्ट क्या होना चाहिए, नंबर वन, और नंबर टू ये कि इनको अपने अंदर कितना कॉन्फिडेंस और इस तरह कैसे आपको कंट्रोल करना चाहिए, क्योंकि आप जहाँ जब यूके में, तो आपको इस तरह के वास्ते पड़ते होंगे मुझे अंदाज़ा है, और वहाँ बहुत केसेस हैं इस तरह के, ये कुछ कम केसेस नहीं, हमारे तो शायद इतने हों या ना हो, वहाँ तो बहुत ज़्यादा केसेस हैं, शराब के आदी हैं, ये भी छोड़ना चाहते हैं मगर बस वो इनकी आदत जो है इनको नहीं छुड़वाती। तो ये मैंने थोड़ा सा मजमूई तौर पर एक आपके सामने सवाल रखा है, आप ज़रा बता दें मेडिकली तौर पर क्या होना चाहिए।
जो तो अमूमन कॉमनली यूज्ड ड्रग्स होती हैं वो तो आप फौरन छोड़ भी सकते हैं, उसको छोड़ने के लिए आपको विल पावर चाहिए, आपको अच्छी कंपनी चाहिए, और बिलखसूस जो बुरी सोबत है उससे बचना लाजमी है, वरना क्या होता है कि जो दोस्त अहबाब इन चीज़ों में पड़े होते हैं वो कहीं ना कहीं आपको वापस जो है वो ले आते हैं, और जो आपकी कोशिश होती है वो फिर से नाकाम हो जाती है। बाज़ दफ़ा कुछ ड्रग्स या तो मकदार ज़्यादा होती है या कुछ इस नोयत की होती हैं कि बॉडी उनसे यूज टू हो चुकी होती है, और अगर उसको फौरन ख़त्म किया जाए तो वो उनको जो है वो सीयर आ सकते हैं या और इस तरह की मेडिकल कॉम्प्लिकेशंस हो सकती हैं, तो ऐसी सूरत में जो है वो डॉक्टर से रजू करना चाहिए, उसका फिर एक ट्रीटमेंट प्लान होता है। लेकिन जितना भी देख लिया जाए, कोई भी ट्रीटमेंट प्लान होगा 4 वीक्स 6 वीक्स या 2 महीने या 3 महीने मैक्सिमम होगा, और ये रेयर केसेस होते हैं, लेकिन अमूमन मेजॉरिटी ऑफ द केसेस में क्या होता है कि आप अपनी विल पावर के जरिए इनको छोड़ सकते हैं, आप आज छोड़ना चाहे आज छोड़ सकते हैं। हाँ, जब छोड़ेंगे तो कुछ 4-6 हफ्ते जो है वो आपके लिए साइकोलॉजिकली सोशली इस तरह की प्रॉब्लम्स आएंगी, ऐसे में जो है वो आपको काउंसलिंग, सपोर्टिव काउंसलिंग की ज़रूरत होती है। जो फैमिली मेंबर्स जो है वो इनको कोशिश करें कि फवाइद बताएं कि अब आपने छोड़ा है, ठीक है थोड़ी प्रॉब्लम आएगी, लेकिन अब हर आने वाला दिन जो है वो बेहतरी की तरफ जाएगा, और आपके फ्यूचर प्रोस्पेक्ट्स जो है उस पर कितना अच्छा असर पड़ेगा। बदकिस्मती से होता ये है कि ये लोग समझते नहीं है कि ड्रग्स की वजह से इनकी फैमिली लाइफ पर कितना असर पड़ रहा है, सोशल लाइफ पर कितना असर पड़ रहा है, बहसियत एक कम्युनिटी मेंबर इनकी जो है वो क्या नेगेटिव इफेक्ट पड़ रहे होते हैं। तो इस तरफ इनकी तवज्जो दिलवाई जाए, और सबसे ज्यादा देखें हमारे मेंटल इलनेस में, अगर इस हवाले से मैं थोड़ा सा मजहबी पॉइंट ऑफ व्यू से देखूं तो अगर हमें जो है वो इस बात का एहसास हो जाए कि अल्लाह ताला ने जो हमारे लिए दीन इस्लाम के अहकामात जो है वो नाजिल फरमाए उनमें हमारे लिए भलाई ही भलाई है, और फिर आखिरत के लिए जो है वो हमें अपनी एक दुनियावी जिंदगी के बाद जो आखिरत की आने वाली जिंदगी है उसके लिए तैयारी करनी है, और अगर ये चीज हमारे माइंड में आ जाए ना तो इंशाल्लाह इसके जरिए जितना फायदा हो सकता है वो जो हमारी साइकोलॉजिकल थेरेपीज हैं उसमें इतना फायदा नहीं होता।
बहुत बहुत शुक्रिया डॉक्टर साहब, अल्लाह पाक जज़ा खैर दे। मैं एक बार फिर अपने उन तमाम तर लोगों को दावत दूंगा जो खुदा ना खास्ता इस बुरी लत में पड़े हुए, अल्लाह पाक का नाम लें, नमाज पढ़ें, हो सके दो रकअत नफल पढ़ें, और अपने रब के हुजूर गिर गिरा कर दुआ करें, मौला मैं अब से छोड़ने की नीयत करता हूँ, मेरी मदद कर, और मस्जिद की तरफ आए, पाकिजी की तरफ आए, और विद इमीडिएट अपने दोस्तों को छोड़ दें। इनको मैसेज करने की ज़रूरत नहीं कि आज के बाद दोस्ती ख़त्म नहीं, ख़त्म वो ख़त्म नहीं, इस तरह कुछ नहीं करें, बहुत बिजी हो जाए, अपने आप को बिजी कर दें और इनके कॉन्टेक्ट में अभी फ़िलहाल ना आए। और अगर फैमिली मेम्बर, देखिए बात अवकात ये होता है कि आपको नहीं पता होता मगर आपकी फैमिली को पता होता है, या अगर पता है या नहीं है, जो भी है कि फैमिली को चाहिए कि ऐसे मौके पर जब ये छोड़ेंगे ना तो ये चिड़चिड़ापन आ जाएगा, गुस्सा आ जाएगा, ऐसे में मतलब कि ये कुछ भी ऐसा कर सकते, तो आपको अगर गुस्सा आ गया ना तो ये फिर मामला ख़राब हो जाएगा। तो ऐसे में आप एक डॉक्टर जैसा काम करें कि पेशेंट पर गुस्सा करने के बजाय पेशेंट के साथ डॉक्टर हमदर्दी करता है, ये पेशेंट है और आप इनका साथ दें, इनके लिए आप भी दुआ करें, माँ बाप भी दुआ करें, बीवी बच्चे दुआ करें, अगर वालिदैन खुदा ना खास्ता राह से हटे हुए तो औलाद इनके लिए कुछ हमदर्दी करे, औलाद राह से हटी है तो माँ बाप हमदर्दी करें, अगर बीवी बच्चे बुराई की तरफ चले गए हैं तो शोहर हमदर्दी करे, शोहर बुराई की तरफ चला गया बीवी बच्चे हमदर्दी करे। ये रिश्ते उठाकर फेंके नहीं जाते, जाओ नहीं, ये रिश्ते उठाकर फेंके नहीं जाते, ये वक्त होता है उनके साथ खड़े रहने का, हमदर्दी करने का, दुआएं करने का, और इनको मतलब इस दलदल से निकालने का। आपके सामने एक शख्स, आपके एक फैमिली मेम्बर है, आप जानते हैं कि वो बेचारा दलदल में धंस रहा है और आप दूर खड़े कर धंसता है तो धंस जा, ऐसा थोड़ी होता है। अगर आप कहते हैं मैं हाथ दूंगा तो मैं चला जाऊँगा तो कोई चीज़ तो दे, उसकी तरफ कोई चीज़ फेंके तो उसको दलदल से निकालने की कोशिश तो करें, ऐसा तो ना करें। तो फैमिली मेम्बर का भी होता है, और उम्मीद रखें आती तो कल, कल नहीं तो परसों, अल्लाह ने चाह तो वो इस परेशानी से निकल आएगा। कोई बातों का चोट लग जाती है, कोई ऐसा वक्त आ जाता है, निकल आता है। मगर आपसे मैं दरख्वास्त करूंगा जो इस परेशानी में, इस लत में, इस बुराई में मुब्तला हैं, काइंडली प्लीज़ कोशिश करें निकल आएँ। ऐसे इदारे भी हैं, उन इदारों से रब्ता करें, ऐसे डॉक्टर हैं उन डॉक्टरों से रब्ता करें, आपको इसका कोई ऐसा ऑल्टरनेट वे बता देंगे डॉक्टर के, यार ये आप ऑल्टरनेट वे अब ये ले लें, और इसके अलावा आप इस, हो सकता है ये लेंगे तो आप इससे निकल जाएंगे, और वो जो अल्टरनेट चीज़ होगी जो कि मेडिकली होगी तो हो सकता है अच्छा वो हो, बिल्कुल जायज़ हो, सुथरी पाकिज़ा हो। तो यूँ चंद चीज़ें मैंने कहा आपके साथ शेयर करूं, आप नाउमीद ना हो, मायूस ना हो, अल्लाह पाक ने चाह तो रास्ता निकल आएगा, अल्लाह पाक मदद करने वाला है, और आप उस रब की बारे में दुआ करें और अपनी बुरी सोहबत से निकल कर अच्छी सोहबत की तरफ, अच्छे दोस्तों की तरफ, अच्छे गैदरिंग की तरफ आएँ। अल्लाह पाक ने चाहा तो खूब करम होगा, इंशाअल्लाह नेक्स्ट प्रोग्राम में नेक्स्ट वीडियोस के साथ फिर हाजिरी देंगे। इजाज़त दीजिए, सल्लु अला अल हबीब सल्लल्लाहु तआला अला मुहम्मद
सल्लल्लाहु अलैहि व आलिहि व सहबी।
हैबरत जहां में निगाहें उठा तो यूं गफलत में जीवन अपना गवा तू तो।